مدافعت کی اولین کوششیں اور ان کا ماحصل، یعنی دفاع کرنے کی ابتدائی کوششیں کیا ہوئی، مرکزی فکر جو آ رہا تھا اس کی مدافعت کس طرح کی گئی اور ان کوششوں کا حاصل کیا نکلا، اس کا نتیجہ کیا ہوا. مغربی فلسفہ و فکر کی اس جلغات کے مقابلے میں اسلام کی جانب سے مدافعت کی کوششیں بھی اس دوران میں ہوئیں. اسلام کی جگہ مسلمان کر لیں تو اور بہتر ہوگا. اور بہت سے درج بند اور دین و مذہب سے قلبی لگاؤ رکھنے والے لوگوں نے ان کی تحفظ کی سعی کی. تحفظ و مدافعت کی یہ کوششیں دو طرح کی تھیں، ایک وہ جن میں محض تحفظ پر قناعت کی گئی، یعنی تحریک دیوبند، اور دوسری وہ جن میں مدافعت کے ساتھ ساتھ مطالعہ اور قتل و انکساد کی روش اختیار کی گئی، یعنی تحریک علی گڑھ ابھی ہمارے سامنے آ رہی ہیں. تو بات یہ سب کہ یہ مغربی فکر اور فلسفہ جو تھا اس کا مقابلہ کیا مسلمانوں نے، اور دو طرح کی تحریکیں سامنے آئیں. ایک نے صرف مدافعت کا طریقہ اختیار کیا، دوسرے نے کچھ کمپرومائزنگ جو ہے وہ ایٹیٹیوڈ اختیار کیا. اصل میں وہی دور ہے، خلافت بھی 1924 میں ختم ہوئی ہے نا، اعلان جو تحریک خلافت اس کے بعد کی، یہ کوششیں اس سے پہلے کی ضروری پڑی. تو آپ دیکھیں گے کہ یہ جو ہے وہ لیٹ 19th century کی ہے، 1867، جبکہ تحریک خلافت جو ہے 1924 کو، یہ کافی تقریباً 50 سال کے قریب کا ڈفرینس ہے. آئیے جناب، ان کوششوں میں پہلی قسم کی کوشش وہ تھی جسے بقول مولانا مناظر احسن گیلانی مرحوم اصحاب کہف کی سنت کا اتباع کہا جا سکتا ہے، اور جس کا بنیادی فلسفہ یہ تھا کہ زندگی کی شاہراہ سے ہٹ کر کونوں قدروں میں بیٹھ جاؤ اور اپنے دین و ایمان کو بچانے کی فکر کرو. اس قسم کی کوششیں اگرچہ بظاہر نری فرائضیت کا مظہر نظر آتی ہیں، یعنی نہیں آپ اس کے قسم کہہ سکتے ہیں، میدان توڑ کر ایک طرف ہو جانا کہہ سکتے ہیں، لیکن کیا بات کہی جا رہی ہے، میری فرائض کا مظہر نظر آتی ہیں، لیکن در حقیقت ان کا اساس یعنی ان کی بنیاد خالص حقیقت پسندی، جسے ہم کہتے ہیں ریئلزم، حقیقت کیا ہے، اور اس اعتراف پر کی کہ مغرب کے جلغار کے کھلے مقابلے کی تکت اس وقت عالم اسلام میں نہیں ہے، لہٰذا ایک ہی راستہ کھلا ہے اور وہ یہ کہ سیلاب کے رستے سے ہٹ جایا جائے اور ہر طرح کے تان و استحضاء کو انگیز کرتے ہوئے ایمان کی سلامتی کی فکر کی جائے. تو اصل میں محسوس کیا گیا کہ یہ تہذیب اتنی سر چڑھ چکی ہے کہ اب اس کا مقابلہ ممکن ہے، اتنا زور اور طاقت کے ساتھ تہذیب آ رہی ہے جس کے سامنے کھڑا نہیں رہا جا سکتا. یہ اندازہ کر کے اب دوسرا آپشن کیا ہے، ایک آپشن تو یہ ہے کہ اس سیلاب کے ریلے کو روک دیا جائے، آگے بند باندھ دیا جائے، لیکن اگر آپ بند نہیں باندھ سکتے تو آپ کس طرح اپنے آپ کو بچا سکتے ہیں، اس ریلے سے اپنے آپ کو بچا کے کہیں اور لے جائے جہاں جس طرح اس کا روکنا ہو. تو یہ دوسرا طریقہ ہے جو اختیار کیا گیا ان کی، یہ دیوبند تحریک ہے. ہاں اور یہاں مناظر احسن گیلانی رحمۃ اللہ علیہ وہ کہہ رہے ہیں کہ اصحاب کہف کی سنت کا اتباع. اصحاب کہف کا معاملہ کیا تھا، عیسائی بادشاہ ہے اور وہ مجبور کر رہے ہیں چند نوجوانوں کو کہ تم بھی جو ہے وہ مشرق بادشاہ تھا کہ تم بھی توحید سے پھر جاؤ اور یہ جو ہے توحید چھوڑ دو اور مشرق عقائد اختیار کر دو ورنہ تمہاری خیر نہیں. انہوں نے کیا کیا، انہوں نے یہ نہیں کیا کہ اب اسی رنگ میں رنگ جاتے پتی مچھلی کانا عقائد اختیار کر لیتے، بلکہ اس بادشاہ سے بچنے کے لیے غار کا سہارا لیا. اللہ تعالیٰ نے مدد کی، 300 سال تک غار میں سدائے رکھا، یہاں تک کہ ان کی پیچھے پوری قوم جو ہے وہ اس نے اپنا مذہب تبدیل کر دیا، وہ عیسائی ہو گئی. تو یہ معاملہ وہ کہہ رہے ہیں کہ یہی طریقہ جو اس تحریک کا تھا کہ ٹھیک ہے مغربی تہذیب آ رہی ہے ہم مقابلہ نہیں کر سکتے، تو اپنے دین کو سلامت رکھو، اپنی جو ہے ایمان کو برقرار رکھنے کے لیے کونے کدروں میں بیٹھے ہوئے انہیں چھوڑ دو جو مرضی یہ کریں، ہم اپنے دین کو جو ہے محفوظ رکھیں، قال اللہ قال رسول کی سزائیں بلند رکھیں، اور اپنا ایک جو ہے ان سے ہٹ کر جو ہے اپنی تہذیب کو برقرار رکھیں۔ اب اس میں دان تان کیا گیا، تمسکر اڑایا گیا، یہ کہتے ہیں یہ کونوں میں بیٹھ کے اب کیا ہوگا، لیکن اس کا معاملہ کیا رہا آگے لکھتے ہیں کہ اور واقعہ یہ ہے کہ کامیابی بھی تھوڑی بہت اگر کسی کو ہوئی تو صرف اسی طریقے کار کے اختیار کرنے والوں کو ہوئی، اور اس کے نتیجے میں امت کے ایک حصے کا ایمان بھی سلامت رہ گیا۔ ماتا پرستی کے گھٹا دو مندروں میں روحانیت کی شمیں بھی کہیں کہیں جلتی رہ گئی، اور قال اللہ تعالی وقال رسول صلی اللہ علیہ وسلم کی سزاؤں میں دین اور شریعت کا ڈھانچہ بھی محفوظ رہ گیا۔ اس قسم کی کوششوں کا مظہر عطب بدے صغیر میں دارالعلوم دیوبند تھا، جو کہنے کو تو صرف ایک درسگاہ تھا لیکن واقعتاً اس کی حیثیت ایک عظیم تحریک سے کسی طرح کم نہ تھی۔ تو یہاں ایک طریقہ تو یہ اختیار کیا گیا، اور یہ شروع میں یہی طریقہ تھا کہ وہ رستے سے ہٹ گئے اور اپنے جو تحریک تھی، اپنی فکر، اپنا دین، اپنی کیریئر، اس کا دفاع کیا گیا، اس کی حفاظت کی پیش بندی کی، بالکل چھوڑ دیا حکومت کس کے ہاتھ میں، مسلمانوں کے معاملات کیا ہیں، کیا مسائل مسلمانوں کو ہے، اس سے سطح نظر ان کی ساری توجہ کس پر تھی، جو دین اور شریعت ہمارے پاس ہے اس کا تحفظ کیا گیا، سینا بہ سینا اسے ایک جنریشن سے اگلی جنریشن میں منتقل کیا گیا۔ اس میں یہاں تک احتیاط کی گئی کہ کسی بھی طرح سے جو ہے حکومت کی امداد نہ دی جائے، اسے بالکل رد کر دیا گیا، اور عام مسلمانوں نے جو کچھ مدد کر دی، یہ حالات رہے کہ کچھ مل گیا تو کھا لیا، نہیں ملا تو فاقہ کیا، لیکن جو ہے اپنے دین اور کیریئر کی حفاظت میں کمر کس دی گئی۔ تو اس طرح ہمیں معلوم ہے وہ ایک چھوٹی سی درسگاہ جو مسجد چھتہ سے جو ہے وہ جس کا آغاز ہوا دیوبند، یو پی کا ایک جو ہے چھوٹا سا چھوٹی سی بستی کا چھوٹی سی مسجد، چکی مسجد تھی، ایک انار کے درخت کے نیچے اس مدرسے کا آغاز کیا گیا، اور عموماً روایات میں آتا ہے کہ ایک استاد ایک شاگرد، مولانا قاسم نانوتوی استاد اور شاگرد مولانا محمود الحسن رحمۃ اللہ علیہ، تو یہ اس طرح مدرسے کا آغاز ہوا، لیکن آج پوری دنیا میں پھیل انگلینڈ کے اندر دیوبند کے مدارس موجود ہیں، اور یورپ کے اور کئی مقامات ہیں جہاں پر جو ہے دیوبند مدارس اس وقت پہنچے ہیں۔ تو یہ ایک رد عمل تھا کہ اپنی فکر کی جائے، اپنی تہذیب کو اور دین کو بچایا جائے۔ اب دوسرا بھی اس طرح سمجھتے ہیں، پھر ان کا تھوڑا سا کمپیریزن رپورٹ پہ لکھا ہوا بھی ہے، وہ ہم دوبارہ سمجھتے ہیں۔ اسیرے مارٹا کہلاتے ہیں بہت، یعنی انگریزوں نے ایک زمانے میں انہیں قید رکھا، کئی سال قید رہے، اور بہرحال اس کے بعد انہوں نے 22 برس تک یہ دیوبند کے جو ہے سر وہ معتمد بھی رہے، اور بڑے بڑے علماء جو بڑے صغیر کے وہ اسی ادارے سے فاضل، یہیں سے پھر جو ہے وہ دینی تعلیم کا آغاز ہوا اور جو آج تک جو ہے پھیلتا جا رہا ہے۔ دوسری قسم کی کوششوں کی کا بنیادی فلسفہ یہ تھا کہ زمانے کا ساتھ بھی دیا جائے اور اسلام کا دامن بھی ہاتھ سے نہ چھوڑا جائے، یہ جو نظریہ تھا اس میں جو آگے بڑی تحریک وہ تحریک علی گڑھ کہلاتی، یعنی انہوں نے بہت سب سے آپ دیکھیں کہ اصولی طریقہ یہی نظر آتا ہے، عقلی منطقی لاجیکل یہی نظر آتا ہے کہ ٹھیک ہے نئی تحریک سے کیا ڈرنا، جو بات صحیح ہوگی وہ لے لیں گے، جو غلط ہوگی اسے رد کر دیں گے، بالکل معقول ہے صحیح ہے۔ تو یہ جو ہے وہ پس منظر تھا، لیکن معاملہ کیا ہوا، اس مقصد کے تحت ایک طرف جدید افکار و نظریات کے صحیح و غلط اجزاء کو چھانٹ کر علیحدہ کیا جائے، اور دوسری طرف اسلام کی ایسی جدید تعبیر کی جائے جس سے اس کی حقانیت ثابت ہو جائے۔ تو بنیادی معاملہ جو تھا وہ تیر کا نہیں تھا، بالکل صحیح معاملہ تھا، اسی درد مندی کے ساتھ اس تحریک کا آغاز کیا گیا تھا کہ مغربی فکر کا مقابلہ کیا جائے، اس کی غلط چیزوں کو غلط دکھا دیا جائے، صحیح چیزوں کو اختیار کر لیا جائے، ترقی نام ہی اس کا ہے۔ تو یہ بات تھی، اور دوسرا یہ تھا اس کی حیثیت کہ اسلام کی آج کل کی زبان میں جسے ہم علم الکلام کہتے ہیں، ایمان کو جو ہے وہ عقل اور منطق سے ثابت کرنا، یہ جو ہے یہ بات جو ہے پاسبل تو نہیں ہے کیونکہ ایمان غیب پر ایمان، لیکن اس کی ضرورت ہر دور میں پڑتی، جس دور میں مسلمانوں خصوصا عباسی دور میں کے مسلمانوں میں شوق ہوا علم و معرفت کا، اور یونان سے اور فلانی جگہ سے پوری دنیا سے جو ہے علوم کو جو ہے عربی میں ترجمہ کیا گیا، کتابوں کو انہیں پڑھا گیا، تو ہمیں معلوم ہے ایک فلسفے کا ایک سیلاب جو ہے منطق اور فلسفے کا وہ آ گیا، یونان سے جو ہے وہ فلسفہ آیا اور اسی طرح منطق جو ہے وہ آگے مسلمان نوجوان سوال کرنے لگے. تو اس وقت اگر ان کے سوالات کا جواب نہ دیا جاتا تو کیا ہوتا؟ ہماری نسل جو ہے دین سے بیزار ہو جاتی. اس وقت ہمیں پتا ہے امام غزالی اٹھے، امام ابن تیمیہ اٹھے، انہوں نے فلسفے اور منطق کو اسی سے رد کر کے دکھا، چنانچہ جو ہے وہ لوگوں کے اندر دوبارہ سے دین کی طرف التفات ہو گیا. اور یہی معاملہ ہر دور میں رہتا ہے. تو جب مغربی تہذیب آئی تو بھی ضرورت ہوئی کہ اب اپنی جو اسلام کی جو آپ کے ایمانیات ہیں، جو اخلاقیات ہیں، جو احکامات ہیں، انہیں دلائل سے ثابت کیا جائے کہ یہ سپیریئر ہے نئی تہذیب. نئی تہذیب جو کچھ سکھا رہی ہے اس سے کئی زیادہ بہتر وہ تعلیمات ہیں جو اسلام پہ ہیں، اسے ثابت کرنے کی ضرورت ہے. چنانچہ یہ بیڑا اٹھایا گیا کہ جدید علم کلام کے ذریعے جو اسلام کی جو افضل ہونا ہے اسے ثابت کیا جائے. اس قسم کی کوششوں میں اول مروبیت اور شکست خوردگی کے اثرات بہت نمایاں نظر آتے ہیں. اب یہ مسئلہ تھا اس زمانے میں، سائنس نہیں آئی تھی، جن لوگوں نے اس کا بیڑا اٹھایا اصل میں کام تو بہت اچھا تھا، لیکن جو لوگ کرنے والے تھے ان کا کیا اب ذہنی اور فکری حالت کیا تھی؟ وہ ان کی طاقت سے مروب تھے اور اپنی شکست خوردگی کے بھی اثرات جو ہے ذہنوں میں تھے. چنانچہ مغرب کی اقلیت پرستی یعنی جسے ریشنلزم کہتے ہیں کی کسوٹی پر ہندو مصر کے کچھ نیم متکلم قسم کے لوگوں نے، ہندو مصر خاص بات آئی ہے، ہند میں سر سید احمد خان، مصر میں مفتی محمد عبدہو، یہ شخصیات گزری ہیں. نیم متکلم یعنی جو ہے منطقی استدلال انہوں نے کیا، کسی طرح ثابت کرنے کی کوشش کی، دلائل لے کر آئے کہ کسی طرح جو ہے جوڑ بٹھایا جائے مغربی تہذیب اور اسلام کے درمیان تاکہ یہ ریشنل ہو جائے. اسلام جو ہے وہ ان لاجیکل وہ کہتے تھے، یہ کیسے تمہارے عقائد ہیں، فرشتوں کو مانتے ہو؟ تو فرشتے تو سائنس جو ہے وہ کہتی ہے ہی نہیں، تم کیسے مانتے ہو؟ اسی طرح تم جنوں کے قائل ہو، یہ تو کہانیوں کی باتیں، جنوں بھوتوں سے بچوں کو ڈرایا جاتا ہے، بلکہ حقیقت تھوڑی ہے. تو یہ سائنس جو ہے اپنے ساتھ لے کر آئی تھی، وہی کو مانتے ہو؟ وہی کیا چیز ہے بھائی، فرشتہ جو ہے بات پیغمبر کے پاس لے کر آ رہا ہے. تو اب اس کی ریشنل توجیحات ہیں جو کی گئی. اور سید احمد خان حالانکہ جو ہے ان کی نیت بہت صحیح تھی، مسلمانوں کی ہمدردی تھی، حالات دیکھ رہے تھے کہ مسلمان بالکل تباہی کی طرف جا رہے ہیں، ملازمتوں کے دروازے بند، تعلیم ختم، لوگ جو ہے وہ بالکل مدہوشی کے عالم میں، اور نفرت بڑھتی جا رہی ہے انگریزوں مسلمانوں کے درمیان. انہوں نے اسے پاٹنے کا طریقہ سوچا، ایک تو انہوں نے تحریریں کی اور اسے یہ ثابت کیا کہ جو غدر کا معاملہ یعنی آزادی کی تحریک ہوئی، یہ کوئی مسلمانوں کا ریوارڈ نہیں تھا انگریزوں کے، بلکہ انگریز حکمرانوں کی ناواقفیت تھی کہ انہوں نے ایسے احکامات مسلمانوں پر لاگو کیے جو یہاں کے تہذیب اور مذہب کے خلاف تھے. تو یہ بہت بولڈ اسٹیپ تھا، یہ انہوں نے لیا، اور برطانیہ کی حکومت نے مانا بھی کہ ہاں یہ بات صحیح ہے، ہم نے اپنے بیسک ذہن کے ساتھ سوچا اور احکامات دیے، اور یہاں لوکل جو فیلنگز ہیں اور لوکل تہذیب جو ہے اس کا ہم احساس نہیں کر سکے. اسی طرح انہوں نے ثابت کیا کہ یہ جو تحریک آزادی ہے یہ انگریزی حکومت کے خلاف نہیں تھی، انگریزی تہذیب کے خلاف نہیں تھی، یہ چند لوگوں کا جو ہے ایک ریئیکشن تھا اور جو ہے ختم ہو چکا ہے، اور مسلمانوں سے انگریز کی جو ہے وہ اتنی دوری صحیح نہیں ہے، ہم تو مذہبی لحاظ سے زیادہ قریب ہیں. چنانچہ انہوں نے بائبل کی بھی ایک نامکمل تفسیر لکھی، اور گویا یہ عیسائیوں میں اور مسلمانوں میں جو مماثلت ہے اسے بھی ہائی لائٹ کیا. کوشش یہ کی کہ کسی طرح انگریزوں اور مسلمانوں میں مصالحت ہو جائے، کسی طرح جو ہے مسلمانوں میں بھی جو نفرت ہے انگریزوں کے خلاف وہ کم ہو، انگریزوں میں جو مسلمانوں کی نفرت ہے وہ کم ہو. تو دونوں کی خلیج بانٹنے کی کوشش کی. مسلمانوں نے جو ڈسائڈ کر لیا تھا کہ انگریزی اداروں میں جانا نہیں ہے، انگریزی اسکولوں میں بچوں کو پڑھانا نہیں ہے، تو اس کے لیے انہوں نے پھر ایک علمی تحریک کا آغاز. تو یہاں آپ کے سامنے 1864 میں سائنٹیفک سوسائٹی آف علی گڑھ کا قیام کیا، پھر 1875 میں محمدن اینگلو اینگلو اورینٹل اورینٹل کالج، اینگلو اورینٹل کالج کا آغاز کیا. یہی کالج پھر آگے جا کر इतने एक यूनिवर्सिटी का रूप था और जो है वो अलीगढ़ मुस्लिम यूनिवर्सिटी एक बहुत बड़ी से तहरीक बन के जो है आगे आई। तो ये उनकी कोशिशें थी कि मुसलमान पढ़ाई के इल्म के मैदान में पीछे ना रहते, पीछे रह जाते तो वो क्या रह जाते, ज़्यादा से ज़्यादा खत्ताब रह जाते, जो अलाहे बन के रह जाते, बाकी सारी जो मुलाजमतें थी वो इन लोगों के हाथों में चली जाती और सियासी शऊर मुसलमान जो है उससे महरूम होते जा रहे थे। तो उनकी कोशिशों से ये दुनियावी जो है वो बहरहाल मुसलमानों को एक सपोर्ट हासिल हुई दुनियावी उलूम की तरफ और जो है सियासी जो है थोड़ी सी बसीरत मुसलमानों को जो है वो इससे हासिल हुई। मुसलमानों को अट्रैक्ट करने मुसलमान क्यों डालते वो कहते ये भी उतार गया और उनकी कुछ चीज़ें गलत भी थी जो जैसे अभी हम पढ़ेंगे। तो मुसलमान अंग्रेज़ों से रिजा थे और वो कहते थे ये इलाहाबाद की तालीम हमारे बच्चों को देगा। तो उन्होंने कहा ठीक है अंग्रेज़ों के स्कूल में ना पढ़ाओ इन स्कूलों में लेकर आओ। तो उसका नाम तो ऐसे रखना था ना इस्लाम ताकि मुसलमान आमादा हो इन स्कूलों में अपने बच्चों को सीखेंगे। ठीक है जी हाँ इसे मजीद पढ़ते थे थोड़ा सा इसके दोबारा जो है इसका कंपेरिजन देते यहाँ ये समझने के सर सैयद अहमद खान ने ये जो जोड़ने की कोशिश की उसमें दीन को जो है एक बहुत बड़ा जो है वो आप कहेंगे उसके अंदर से जान निकल के ही गोया जो है उसका बिल्कुल एक नया एडिशन क्रिएट करना पड़ा। अब वही मामला जो थे अंग्रेज मानने के लिए तैयार नहीं थे फरिश्ते इस्लाम कहते हैं ये सारे मामला फरिश्तों के जरिए हो रहे हैं हवा के फरिश्ते हैं बारिश के फरिश्ते हैं और जो है ये अल्लाह जो है अपने काम जो कायनात में ले रहा है ये फरिश्तों के जरिए ले रहा है। तो इसकी तौजीह की गई कि असल में ये फोर्सेज ऑफ नेचर है जिन्हें फरिश्ते कह दिया गया है ये तौजीह कौन कर रहा है सर सैयद अहमद खान उन्होंने तफसील लिखी है उसमें ये तौजीहात थी। अब उनकी चाहे नीयत कितनी अच्छी थी इतना वो जोर बिछाना चाह रहे थे लेकिन इससे नुकसान किसे हुआ इससे जो है इस्लाम को नुकसान पहुंचा और उन्होंने रिजेक्ट कर दिया कि फरिश्ते कुछ नहीं होते ये यही नेचुरल फोर्सेज हैं ग्रेविटी को फरिश्ता कह दिया ये हवाएं चल रही हैं इसे फरिश्ता कह दिया ये तूफान उठ रहे हैं तो उसमें जो कुव्वतें काम कर रही हैं उसका नाम फरिश्ता है और कोई अलहदा से मखलूक कोई फरिश्ता नहीं। इसी तरह जिन जिनके बारे में कहा कि ये तो जिन में कुछ नहीं होते ये तो इंसानी शख्सियात है कुछ इंसान जल्द मुश्तैल हो जाते हैं हम कहते हैं आँख बगूला हो जाना ऐसे लोगों को कुरान ने जिन कह दिया हालांकि सूरह जिन अलहदा से सूरत है जिन एक अलहदा से मखलूक है कुरान कह रहे हैं कि शैतान जिनों में से था जिन और इंसान जो है दो मखलूकात हैं जिन्हें अल्लाह ने महज अपनी इबादत के लिए पैदा किया तो सबको उन्होंने किस तरह कम्प्रोमाइज़ किया उन्होंने कहा कि जिन जो है इंसानों की एक किस्म है जो मुश्तैल हो जाते वही का इस तरह इनकार किया कि कोई फरिश्ता वही नहीं लाया ये माशाल्लाह अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के दिल में पैदा होने वाले ख्याल थे वो जो है वो कलाम है खुदा की सूरत में दाहिर हो। तो ये जो है बड़ी बड़ी चीज़ें इसी तरह जन्नत और दौलत का उन्होंने कहा कि दीज आर नॉट प्लेसेस बट स्टेट यानी ये कोई जगह नहीं है जन्नत दौलत ये इंसानी कैफियत का नाम जब सारे मामला ठीक होंगे लोग एक दूसरे के हकूक देंगे हर तरफ अमन व अमान होगा तो वो क्या होगा गोया जन्नत होगी और अगर एक दूसरे को कत्ल व गारत किया गया तकलीफ दी गई नाइंसाफ़ी जो है वो रखी गई तो लोग परेशान होंगे और वो गोया जहन होगा। तो ये इस तरह की तौजीहात थी सारी जो जो है वो क्योंकि मगरिब कहता था इस्लाम तलवार से फैला है चुनाचे सिरे से इनकार कर दिया कहा कि सारी लड़ाइयाँ मुसलमानों की मदाफे अपने हुई हैं दिफाई लेंगे तो ये जंग भी जो है वो जाने आने थी। इसी तरह मौजात का इनकार कर दिया कि मौजात थोड़ी थे हज़रत मूसा अलैहिस्सलाम जब गुजरे हैं बनु इसराइल को लेकर दरिया से तो जो है जज़ा का मौका था जो है वो पानी उतरा हुआ था और जब जो है फिरौन पीछे आया तो मज़ा आ गया और वो पानी जो है ऊपर आ गया इसलिए डूब गया। तो इस तरह तौजीहात उन्होंने की और जाहिर है कि वो ये इस्लाम की बात नहीं थी। दो तरीके हो सकते हैं जब आप जोड़ बिठाते हैं अब करें एक तिकोना ने एक चीज चकोर है तो क्या करेंगे इन दोनों को जोड़ बिठाना है या तो एक ट्राइंगुलर को आप जो है वो तिकोना कर लें या इस तिकोने के से जो है ट्राइंगल बनाए से जोड़ बैठे दोनों को एक दूसरे के ऊपर यूं तो फिट नहीं हो सकता दोनों करना ये निकले थे कि इस्लाम को ऐसे टेम्पलेट लेंगे और उसके ऊपर अंग्रेजी तहजीब को परखेंगे जो इस्लाम के टेम्पलेट के अंदर अंदर आएगा उसे ले लेंगे जो उससे बाहर होगा उसे खारिज कर देंगे लेकिन मामला रिवर्स होगा साइंस को टेम्पलेट बना दिया गया और कुरान और दीन और शरीयत को जो है उसके पीछे रख के देखा गया। जो चीज़ साइंस के अंदर आई उसे ले लिया गया, जो उसके खिलाफ आई उसकी जो है कोई ना कोई पेमेंटकारी करके उस तरह जोड़ बिठाया गया। और इसकी वजह क्या बनी, माशाल्लाह कोई उनकी नीयत का उतनी खराबी नहीं थी, लेकिन जो है असल में शिकस्त खुदगी का जहन था और यूरोपी मरूबियत थी, साइंस और टेक्नोलॉजी की मरूबियत थी, जिसकी वजह से ये काम हुआ। लेकिन मेरा इसलिए शायद आपको भी अंदाज़ा हो, इसे सर सैयद अहमद खान की जो है तारीफ बनाई जाती है और एक कौमी हीरो के तौर पर उन्हें पेश किया जाता है। हालांकि वो आलिम थे, बहुत बड़ा उनका ये जो दीन वाला मामला है इससे शदीद तनकीदें उनका की इहतराम की तरफ से हुई, उन्हें काफिर कहा गया और ज़ाहिर है बिल्कुल बुनियादों से उन्होंने इनकार कर दिया। तो एक बहुत बड़ा फसाद जो है ये तहरीक बन गई थी मिले। आए थोड़ा सा इसे पढ़ के कंपेरिजन करते हैं, नतीजतन फिर से अगर ये पैराग्राफ पढ़े, इस किस्म की कोशिशों में अव्वल अव्वल मरूबियत और शिकस्त खुर्दगी के असरात बहुत नुमाया नजर आते हैं। चुनाचे मगरब की अक्लियत परस्ती यानी रैशनलिज्म की कसौटी पर हिंद और मिस्र के कुछ नीम मतकल्लम किस्म के लोगों ने इस्लामी एतकादात और ईमानियात को परखना शुरू किया। नतीजतन इस्लामी अकायद की कतर बमीन यानी काट काट और इसके पुत्र बमीन और इसके मावराओ तबियाती एतकादात की खालिद साइंटिफिक तौजीहें शुरू हुई। वही साइंटिफिक तौजीहें, ठीक है, वही कोई नहीं आई बल्कि ये दिल का ख्याल था। इससे तो कोई साइंटिस्ट जो है वो इंकार नहीं कर सकता कि आदमी के दिल में ख्याल पैदा होते। हालांकि यही सवाल इसी दौर में जो है वो हजरत जो है वो अल्लामा इकबाल वरून से किया गया। उनसे किसी अंग्रेज ने पूछा कि आप भी वही के खाए, उन्होंने कहा कि क्यों नहीं, मेरे ऊपर पूरे पूरे शेर जो है वो तहसे दर्शाएँ नाजिल होते हैं तो ये क्यों नहीं बुरा नाजिल होते। तो ये इतिहास पैदा हो रहा था कि हर चीज़ जो साइंस के अंदर नहीं आती उसका जो है सिरे से इनकार, वही का इनकार, ये वही कोई चीज़ नहीं। तो ये गोया कि साइंटिफिक तौजीह की गई थी। नतीजतन इस्लामी अकायद की कतर बमीन और इसके मावराओ तबलीगी एतकादात की खालिद साइंटिफिक तौजीहात शुरू हुई। हिंदुस्तान में सर सैयद अहमद खान मरहूम और उनके हल्का असर के लोगों और मिस्र के मुफ्ती मोहम्मद अब्दू और उनके तलामीजा की नीयतें कितनी भी नहीं गई, और ये बात याद रखिए नीयतें नहीं की थी उनकी, लेकिन मेरा सिर्फ नीयत से मामला नहीं है ना, जैसे हम कहते हैं ईमान और अमल दोनों है। ईमान तो है अंदर, अल्लाह से बहुत मोहब्बत है, लेकिन अमल के लिए तैयार नहीं है। और फिर हमले साले भी हम पढ़ चुके कि हमले साले कौन सा अमल है, खालिद अल्लाह के लिए किया जाए, अजर आखिरत में मतलूबों और सुन्नत के खिलाफ। तो ये तीनों क्राइटेरिया पूरा होगा तो नेक अमल होगा, लेकिन अगर आप डिविएट कर जाएंगे इसमें तो फिर जो है फसाद पैदा हो। तो नीयत नेक होकर भी आदमी शैतान का शिकार हो सकता है, तो अल्लाह से हर वक्त जो है हिफाजत मांगनी चाहिए और शरीयत की बाउंड्रीज के अंदर ही रहना चाहिए। जैसे ही आप अपने आप को आज़ाद करेंगे तो फिर शैतान जो है वो अपना शिकार कर लेता है। चुनाचे देखते हैं कि हिंदुस्तान में सर सैयद अहमद खान मरहूम और उनके हल्के असर के लोगों और मिस्र के मुफ्ती मोहम्मद अब्दुहू और उनके तलामीजा की नीयतें कितनी भी नेक रही हों और उन्होंने कितने ही कदूर के साथ इसकी कोशिश की हो कि इस्लाम की जदीद ताबीर और मॉडर्न तौजी करके इसे काबिल बनाया जाए कि वो ज़माने का साथ दे सके, और यही उनकी नीयत थी, इस्लाम को साबित किया जाए कि आज के मॉडर्न दौर में भी काबिल अमल है और बिल्कुल इसके मुताबिक। और इसके हल्का बगोश इसे अपने साथ लेकर तरक्की के उस राह पर गामजन हो सके जिसे यूरोप ने अख्तियार किया था, लेकिन ये बहरहाल अमरे वाकया है कि उनकी इन कोशिशों से दीन और मजहब की जान निकल कर रह गई और मगरब की मादा परस्ताना जहनीत के तहत मजहब का एक कम व बेश ना मजहबी एडिशन तैयार हुआ, इस सेकुलर वर्जन ऑफ रिलीजन आप कहते हैं। जैसे वो सेकुलर थे दुनियावी मामला में जहाँ खुदा को कोई दखल नहीं था, इसी तरह रिलीजन में भी जो है वो बस जो चीज़ अकल के मुताबिक है दुनिया में कोई फ़ायदेमंद है वो कबूल कर ली और जो चीज़ें माँ वराउल अकल है उन्हें रिजेक्ट कर दिया। ये गोया कि जो है वो इस तरह का मॉडर्न इस्लाम कि आदमी पूरा यूरोपियन हो लेकिन साथ साथ मुसलमान भी, तो ये जो है गोया आज तक चल रहा है लिबरलिज्म, यानी वो अपने आप को क्लेम करते हैं हमसे बड़ा कौन मुसलमान होगा, हम सैयद हैं, اور جو ہے حرکتیں جو ہے اور مشابہت میں پورے کے پورے جو ہے نصرانی ہیں، یورپین ہیں، وہی طرز عمل ہے، وہی طرز زندگی ہے، لیکن دعویٰ بہت بڑے مسلمانوں نے. تو اس کا جو ابتدائی خاکہ جو بھرا گیا ہے سب کانٹیننٹ میں وہ سید احمد خان اس کی بانی ہے. تو یہ چلتی رہی ہے انکار حدیث کے کتنے اس میں جتنے شیڈ آئے ہوں، آج بھی وہ شیڈ ہمیں نظر آ رہے ہیں بابر چودھری کی شکل میں، شیخ محمد کی شکل میں، اور اب مزید اضافے ہوتے جا رہے ہیں غامدی صاحب کی آزاد سوچ کی نظر میں. تو شریعت کی جو باؤنڈریز ہیں انہیں پامال کیا جا رہا ہے. میری رائے یہ میں یہ سمجھاؤں اور اس طرح جو ہے وہ زور بٹھائے جا رہے ہیں کہ کس طرح مغربی ترتیب سے بھی آ جائیں اور اسلام بھی نہ جائے ہاتھ. تو یہ کوششیں جو آج تک جا رہی ہیں. ابتدا کہاں سے ہوئی؟ اس کانٹیننٹ میں وہ سر سید احمد خان، اور انہیں کے ہم اثر جو عرب ممالک میں یہ تحریک آگے بڑھی وہ مفتی محمد عبدہو جنہوں نے مصر، اور آپ دیکھیں گے کہ مصر میں یہ چیزیں ہم سے جلدی آئیں اور وہاں جو آزادی تھی اب کہیں جا کے پاکستان میں وہ چیزیں نظر آ رہی ہیں، ورنہ جو ہے وہ مصر جو ہے یہ منزلیں بہت پہلے طے کر چکا. تو جناب بہرحال امر واقعہ ہے کہ ان کی ان کوششوں سے دین و مذہب کی جان نکل کر رہ گئی، اور مغرب کی مادہ پرستانہ ذہنیت کے تحت مذہب کا ایک کم و بیش لا مذہبی ایڈیشن تیار ہوا، جس کا اگر کوئی فائدہ ہوا تو صرف یہ کہ بہت سے ایسے لوگوں کو جو ذہن و فکر کے اعتبار سے ہی نہیں تہذیب و تمدن کے لحاظ سے بھی خالص یورپین بن چکے تھے، اپنے اوپر سے اسلام کا لیبل اتارنے کی ضرورت نہ پڑی اور وہ مسلم قومیت کے حلقے میں شامل رہ گئے، اور دین کا یہ جدید ایڈیشن ان کی جانب سے مغرب کی خدمت میں بطور معذرت پیش ہو گیا. اب وہ اس وقت جو ہے وہ بڑے بڑے انگریز جو سائنٹسٹ تھے، بڑے بڑے اہل علم تھے، وہ آ کے مذاق اڑاتے تھے، تم کہتے فرسودہ مذہب کو ماننے والے ہو، اسلام جیسے فرسودہ مذہب. تو گویا یہ ایڈیشن سامنے پیش کیا گیا کہ کہاں اسلام فرسودہ ہے، ہم کوئی جنمن کو نہیں مانتے، ہم کسی فرشتے کو نہیں مانتے، معاذ اللہ. اس طرح گویا ان کا مقابلہ کیا گیا اور ماڈرنزم کے ساتھ جو میچ کیا گیا جوڑ بٹھایا. اب ان دو تحریکوں کا ذرا موازنہ دیکھ لیں، تحریک دیوبند، تحریک علی گڑھ. تحریک دیوبند کے بانی مولانا قاسم نانوتوی رحمتہ اللہ علیہ، اور تحریک علی گڑھ کے بانی سر سید احمد خان. آغاز 1866 سے ہوا تحریک دیوبند کا، مدرسہ اسلامی عربی کے نام سے، ایک درخت کے نیچے انہار کے درخت کے دو یعنی ایک استاد ایک شاگرد تھے، اور جبکہ اب دوسری طرف بھی یہی علمی تحریک جو ہے وہ شروع ہوئی. 1864 میں جو ایک سوسائٹی کا آغاز کیا گیا، سائنٹیفک سوسائٹی آف علی گڑھ. پھر جو ہے ایک باقاعدہ کالج کا آغاز کیا گیا، محمدن اینگلو اورینٹل کالج، اور وہی آگے بڑھ کر پھر علی گڑھ مسلم یونیورسٹی کی شکل اختیار. تحریک دیوبند کو اگر آپ دیکھیں گے تو یہ محض دفاع، اس میں کوئی جو ہے وہ آپ دیکھیں گے یہ نری فراریت جذب تھا کہ مغربی تہذیب سے ہٹ جاؤ اور اپنا دفاع کرو، اس کا مقابلہ کرنا ہی نہیں. اسی لیے آپ کو ٹوٹل نان کوآپریشن، کسی قسم کا کوئی تعاون نہیں، ٹوٹل نو کمپرومائز، کوئی مصالحت نہیں. تو یہ آپ کو ملے گا آج تک نظر آتا ہے وہ واقعات آپ کے سامنے، جو بھی دیوبند تحریک سے متاثر تھے. انگریزی بولنا آرام، یہاں تک معاملہ تھا کہ انگریزی لکھنا آرام اور انگریزوں کی طرح بیٹھنا، انگریزوں کا لباس پہننا، انگریزوں سے بات چیت کرنا، انگریزی اداروں میں کام کرنا، انگریزی اسکولوں میں پڑھنا، یہ حرام. میں آپ کو سنا چکا ہوں کہ آج تک 21ویں صدی میں جو ہے یہ تحریک چل رہی ہے، اور میں نے آپ کو بتایا تھا بعض مدارس کہتے ہیں کہ میرے سامنے کا واقعہ ہے، نام بھی لے لیتا ہوں، مولانا ظہیر علی خان صاحب، ان کا میں جو ہے وہ دورہ ترجمہ ہوتا ہے رمضان میں، میں بھی سن رہا تھا. تو انہوں نے کہا کہ ایک دفعہ وہ داخل ہوئے، اپنی طالب علمی کا ذکر کر رہے تھے کہ ابھی نیا نیا داخلہ ہوا تھا، رجسٹر لکھا ہوتا رکھا ہوتا تھا، اس پر دستخط کرتے تھے طلبا کر. تو کہہ رہے ہیں ایک دن ہمارے جو معتمد تھے مدرسے کے سب جو ہے غصے میں آئے، تمام طلبا کو انہوں نے جو ہے جمع کر لیا اور کہا کس نے میرا رجسٹر ناپاک کر دیا. لوگ بڑے پریشان تھے رجسٹر ناپاک ہو گیا، تو وہ پتا چلا کہ کسی شاگرد نے انگریزی میں دستخط کر دیا اس کے، تو وہ رجسٹر ناپاک ہو. اور یہ نفرت اتنی آگے تھی کہ بعض لوگ جو مسلمان تھے انہیں بعض ایسی جگہوں پہ تھے کہ مجبوراً خالد بھائی ہاتھ ملانا پڑتا تھا انگریز افسران سے. تو اس وقت تک جو ہے وہ ہاتھ جو ہے وہ جب تک دھو کے پاک نہ کر لیں اسے ناپاک سمجھ کر رہا. آج یہ ہے کہ ہم ان کی بغلوں میں ہاتھ ڈال کے ناچنے ہیں اور سب کچھ ہو رہا ہے. تو میرا آج یہ تحریک تھی جو دشمنی میں یہاں تک تھی. یہ بھی ایک حد ہے لیکن میرا آج تھا جمع. تو محض دفاع فراریت نان کوآپریشن نو کمپرومائز قال اللہ قال رسول بس. اور جو ہے وہ اصحاب کہف کی سنت کا ایک طرح سے آپ اتباع کہہ سکتے ہیں. اس تحریک کا نتیجہ کیا نکلا؟ امت کے ایک حصے کا ایمان سلامت ہے. یہ جو کونوں قدروں میں بیٹھ گئے تھے لوگ ان کا ایمان برقرار رہ گیا. باقی جن لوگوں نے کمپرومائز کی اور کچھ مسالے اس کی کوشش کی وہ پھر بگاڑ کا شکار ہو گئے بشیر بھائی. اور دوسرا نتیجہ کیا نکلا؟ تینوں شریعت کا ڈھانچہ محفوظ ہے. وہ جو ایک سلسلہ چلا آ رہا تھا سینا در سینا وہ محفوظ رہا. اسی طرح تھوڑی بہت کامیابی نہیں کو حاصل دین جو ہے وہ محفوظ رہ گیا. میں اور آپ آج مسلمان ہیں جہاں بیٹھے تھے دین پر پڑھا رہے. اور اگر یہ تحریک نہیں ہوتی ہم انگریزوں کے رنگ میں رنگ گئے ہوتے. اس کا آپ اندازہ لگا سکتے ہیں ترکی سے کتنا جو ہے وہاں جو ہے تبدیلی آ گئی. اور لباس ذہن سہن وضع قطع سب یورپین ہو گئی ہو جاتا ہمارا بھی اگر یہ اس طرح کی تحریکیں نہیں. اب آگے بڑھتا جا رہا ہے یہاں کیا تھا تحریک علی گڑھ میں یہاں مدافعت اور مطالعہ. انہوں نے کہا ہم دفاع کریں گے اپنا اور جو چیز جو ہے اسلام کے مطابق ہوئی اس میں مطالعہ کر لیں گے. اور جیسے کہا گیا یہ بات اصولی بھی ہے صحیح لگتی ہے لاجیکل ہے عقلی بھی ہے مذہبی بھی ہے کہ یہ موقف جو ہے اختیار کیا جائے. اور کسی شاعر نے کہا ہے کہ طرزِ کہن پہ اڑنا نہیں طرزِ کہن پہ اڑنا تہذیب نو سے ڈرنا مشکل یہی گٹھن ہے منزل یہی گٹھن ہے قوموں کی زندگی میں. میں کچھ الٹ الٹ پلٹ کر دیا ویسے کہ اس کو لکھا تھا میں نے آئینِ نو سے ڈرنا طرزِ کہن پہ اڑنا منزل یہی گٹھن ہے قوموں کی زندگی میں. یہ ان کا موقف تھا کہ کیوں ہم اپنے پرانے اس پہ اٹکے رہیں کچھ اب یہ نئی تہذیب آئی ہے اس کا مقابلہ کیا جائے اور جو اچھی چیزیں ہیں اسے اختیار کیا جائے جو خراب چیزیں ہیں ریجیکٹ کر دیا جائے خالد بھائی. تو طریقہ یہ صحیح تھا لیکن اس میں کیا تھا ٹوٹل کوآپریشن نہیں ہونا چاہیے تھا کنٹرول کوآپریشن ہونا چاہیے. اسی طرح ٹوٹل کمپرومائز نہیں بلکہ کنٹرول جو ہے وہ کمپرومائز. لیکن ہوا کیا مروبیت تھی تہذیب سے شکست خوردگی تھی ذہن نے اس کے نتیجہ کیا نکلا دین و مذہب جو ہے اس کا نیا ایڈیشن بن گیا. اس کی اصل جو تعلیمات تھی اس سے صرف نظر کیا گیا اور سیکولر ورژن اور پرویژن جو ہے وہ رکھا گیا. مسلمانوں کو البتہ دنیاوی لحاظ سے معاشی اور تعلیمی کچھ بحالی جو ہے حاصل ہوئی لیکن دینی لحاظ سے آپ دیکھیں گے تو یہ تحریک ناکام. اصل میں دفاع کس کا کرنا تھا؟ دو چیزیں علیحدہ علیحدہ ایک ہے مسلمان ایک ہے اسلام. تو مسلمانوں کا تو کچھ نہ کچھ دفاع ہو گیا لیکن اسلام کی جان نکال دی اس طریقے. اور وہ تصور دیا گیا جو مغرب کو قابل قبول. ٹھیک ہے جناب اب آگے چلتے ہیں. جی وہی تھا جو سید احمد پر جی آلموسٹ میچنگ آپ کو ملے گی. حالانکہ یہ جو مفتی محمد عبدول ہیں یہ جو ہے وہ یہ جس کا ذکر آیا ہے ہاں مصر مصر کے رہے ہیں اور یہ جناب سید جمال الدین افغانی جو ہیں ان کے شاگردوں میں سے تھے. حالانکہ اس سے وہ حرارت تو نہیں کہ ملنا چاہیے آگے بڑھنا چاہیے ترقی کرنا چاہیے لیکن ڈائریکشن یہ والی ہے کہ مغرب کے ساتھ رہ کر یہ کام کیا. ٹھیک ہے جناب یہاں تک بات ہو گئی تاریخ کی اور جو آج کل یہ ماحول ہمیں نظر آ رہا ہے اس وقت بھی یہی لوگ آپ کو جو ہے مسلمان دنیا میں یہی دو نقطۂ نظر نظر آ رہے ہیں. ایک وہ سیکولر مائنڈیڈ لوگ ہیں آپ جب پیچھے چلیں گی تو ان کے تعلق علی گڑھ سے جڑ جائے اور ایک وہ مذہبی بنیاد پرست ریشنل لوگ ہیں ٹریڈیشنل لوگ ہیں جن کا تعلق پیچھے جا کے دیوبند سے جڑ جائے. اب ان میں زور پیدا کرنے کی ایک اور کوشش کی جا رہی ہے جو ابوالکلام آزاد رحمۃ اللہ علیہ نے شروع کی بلکہ اس سے پہلے علامہ اقبال ابوالکلام آزاد اس کے بعد مولانا مودودی اور پھر اب یہی جھنڈا لے کر تنظیم اسلامی چلتے. ہم چاہ رہے ہیں دونوں طرف کے مسلمان ملے آپس ان میں جوڑ جو ہے پیدا ہو دینی بنیادوں پر قائم ہو لیکن دنیاوی علوم میں بھی آ جائے تو یہ علیحدہ علیحدہ نہ ہو بلکہ یہ ایک جگہ آ کر مل جائے تو یہ کوشش کریں. جی ہاں ہاں بالکل لیکن اس لیے کہا گیا کہ ان تحریکوں میں سب سے ڈومینیٹنگ تحریک ہے
इसके अलावा भी है, रेलवे मकतबा फिक्र होती हुई शुरू हुआ अहले अजीज से, उसके बाद जो है आए यहाँ पे भी सिर्फ अलीगढ़ ही नहीं है, और भी लोगों ने कोशिश की कि दुनियावी उलूम हासिल करें, लेकिन जो सबसे नुमाया है वो ये दो, और इन्हीं के स्टाइल पर और लोग आगे चल जी। आसान तरीका ये है नहीं समझने के लिए, ये बुनियाद पर जो दीनी अकायद है उनसे जुड़ना है, किसी के समझ आए आए ना आए ना हमें परवाह। इनका तरीका क्या है कि जो मौजूदा इल्मी सतह है उस पर इस्लाम को जो है उसके मुताबिक किया जाए, ये मुताबिक रहते हैं अपने दौर के लिहाज, ये आपको नजर आएगा जितने भी एवोल्यूशन दोनों में हुआ यही बुनियाद है, ये मुताबिक जोड़ते रहते हैं वो जो है अपने फंडामेंटल्स को मजबूती से पकड़े रहते हैं। मैं एग्जैक्टली आपको बता दूंगा 19 सेंचुरी जो है वो, हाँ ये 19 सेंचुरी चल रही है ना, 1864 के दौरान, लेकिन ये 600 साल पहले की बात है। हाँ तो फिर वो पहले के मुफ्ती मोहम्मद अब्दुल वहाँ से पहले कर रहे हाँ नहीं तो शुरू होगी, ये जो आप किसी और को मिला रहे हैं जमालुद्दीन अफगानी भी ये वर्ल्ड वॉर के ज़माने के जब ये मुसलमानों की जो है मुमलिकत टूट गई उसके बाद से, वो जो 600 साल पहले की बात आ रही थी वो किसकी आ रही थी, वो कोई और शक्ति है नहीं वो तो बात हो रही है उनकी, इतने रुश एवरोज उनको अपने यहाँ मिला दी, जमालुद्दीन अफगानी तो वर्ल्ड वॉर वन के बाद की शक्ति है, उनकी 19 सेंचुरी की है, उनकी तो मुझे याद भी है, उनकी पैदाइश है 1126 सन इतने रुख की, तो वो पुराने, ये जमालुद्दीन अफगानी जो है ये 19 सेंचुरी है इतने रुख का बात नहीं, नहीं ईस्वी है वो यूरोप की हिस्ट्री है, यूरोप ने 13-14 सेंचुरी में इतने रुस की किताबों का तर्जुमा किया इटली इटालियन लैंग्वेज में, और फिर 15 सेंचुरी में उन्हें अपने यूनिवर्सिटी का सिलेबस बना दिया, और फिर 17 सेंचुरी से साइंस का आगाज हो गया, 18 सेंचुरी के तक जो है वो जो है अंग्रेज जो है वो इन इलाकों पर आ गया, मुसलमानों में कमजोरी शुरू हो गई, और 19 सेंचुरी में फिर जो है वो वर्ल्ड वॉर वन के बाद मुसलमान लैंड ऑक्यूपाइड हो गई और ये मगरबी कुवतें आ गईं, मुसलमानों को जवाब हुआ और ये सारा हम जो पढ़ रहे हैं, इसी दौर में फिर जमालुद्दीन अफगानी जो थे मुल्क फिरे मुसलमानों में जज्बा पैदा किया, उनके शागिर्द रहे मुफ्ती मोहम्मद अब्दुल मिस्र में, उन्होंने इस तहरीक को आगे बढ़ाया, लेकिन ये रंग इख्तियार किया कि मगरबी तहजीब के साथ साथ तरक्की की है, और जो है वो सब कॉन्टिनेंट में सर सैयद अहमद खान ने ये तरीका इख्तियार किया। कितना बढ़ेगा हिस्ट्री बने आप मुफ्ती मोहम्मद अब्दुल, और ये जो जैसे हमारे यहाँ तहरीक अलीगढ़ है इसी तरह अरब में जो है जामिया अल-अज़हर है, वो भी रोशन ख्याल जो है वो तालीमी दर्जगार, और वो बहुत ज़्यादा कोऑपरेशन में है और कम्प्रोमाइजिंग है जॉर्जी फिकर के साथ, तो ये सबका ताल्लुक जुड़ता है, ये पिछले 150 साल के अंदर ये सारी तरीके शुरू हुई, तो ये आपस में इन्हें बहुत नस्बत आती, कमाल अतातुर्क मुस्तफ़ा कमाल अतातुर्क वर्ल्ड वॉर वन के बाद जब फिकर हुई जर्मनी को और मुसलमानों को, तो जो है एक लीडर उभरे मुस्तफ़ा कमाल अतातुर्क, और तुर्की को बचाने की उन्होंने कोशिश की, यानी वो जो हम बार बार बात कह रहे हैं मुसलमानों की हिस्ट्री अलग है इस्लाम की अलग है, तो उन्होंने इस्लाम की कुर्बानी देकर तुर्की की आज़ादी को बरकरार रखा, तो ये भी उनकी अगर वो नहीं उभरते तो शायद तुर्की भी ऑक्यूपाइड हो जाती और कोई आज़ाद मुल्क मुसलमानों का नहीं होता। अभी आ रहे हैं उनका जिक्र, ये अगले पेज में इस्लामी निज़ाम हयात का तसव्वुर और 20वीं सदी इसी की इस्लामी तहरीक, इसके फौरन बाद ये तहरीकें हर जगह से रहनमा आगे बैठे टाइम आज नहीं ले लेता, सही बात आप लोग बोल क्यों नहीं हो रहे, थोड़ा सा पढ़ लेना। अदूबे इब्रानी का इत्तेफाक। अभी तक हमने दो चीजें तीन चीजें लिखी थी हमने, जो वेस्टर्न थॉट है, एक तो खुदा के मुकाबले में कायनात, इस पर बात हो गई, कायनात से बहुत बड़ी डिस्कवरी की, बहुत बड़ी ताकत बनी। दूसरा था रूह के मुकाबले में जिस्म, ठीक है, और फिर है तीसरा था उखरवी जिंदगी के मुकाबले में दुनियावी जिंदगी। अब उसकी बात आ रही उलूम इब्रानी, क्या इसका तर्जुमा होता है, सोशल साइंसेस, इंसानी जिंदगी, इंसानों का आपस में ताल्लुक, इस पर गौर फिक्र किया गया कि इंसानों का आपस में ताल्लुक कैसे बेहतर बनाया जाए, और इंसानों के इज्तमाही गोशे कौन कौन से, सियासत, मईशत, माशरत, इन पर गौर फिक्र हुआ। इनसे मुतालिक जो उलूम डेवलप हुए वो इब्रानियात कहलाते हैं या सोशल साइंसेस कहलाते हैं। अब उनका इर्तिका हुआ, जैसा कि इससे कब अर्ज किया जा चुका है कि मगरबी फिक्र की असास यानी बुनियाद खुदा रूह और हयात बादुल ममात के अदम इकरार और इनकार के पर्दे में दर हकीकत इनकार पर थी। ठीक है, समझ आ रहे हैं सबको। चुनाचे एक तरफ तो खुदा के बजाय कायनात और रूह के बजाय मादा तहकीक और जस्तजू का मरकज और महवर बने, जिसके नतीजे में साइंसी इंकशफात, डिस्कवरी, वजादात, इसे क्या कहते हैं, इन्वेंशन, व इतराज और डेवलपमेंट का सिलसिला शुरू हुआ। डिस्कवरीज हुई, इन्वेंशन हुई, उन इन्वेंशन से मजीद डेवलप हुई। इन्वेंशन पहले इतनी बड़ी टोक टोक थी, अब आपने देखा है कि वो एक साथ कितने गोले जो है वो फेंक देती है, इतनी छोटी थी वो आदत। तो ये जो है तरीका हुआ। और दूसरी तरफ हयात उखरवी सिरे से सारे जल बहस हो गए, और हयात दुनियावी गहरे गौर व फिक्र और शदीद सोच व विचार का मौजू बने, जिसके नतीजे में मुख्तलिफ इमरानी तसव्वुरात और सियासी और माशी नजरियात वजूद में आए। सिंपल बात है, पहली दो की वजह से दुनियावी ये जो मादी तरफ ही हुई, तीसरी जब दुनिया की जिंदगी पर गौर व फिक्र किया तो सोशल साइंसेज डेवलप, सियासी निज़ाम बने, माशी निज़ाम बने, और जो है मार्केटी निज़ाम तहजीबें वजूद में आए, इनमें रंग भरे। ठीक है, और इनकी तालीफ और तदवीन, तारीफ कहते हैं लिखना, तदवीन कहते हैं मुरतब करना, से मुख्तलिफ निज़ाम आए हयात, पहले इल्मी और फिक्री सतह पर और फिर आलम वाक़े में ज़रूर पज़ीर होना शुरू हो जाए। तो मुराद क्या है कि पहले लोगों ने, अगर आप सिर्फ एक सियासी निज़ाम को ले लें, पुराना तरीका, अब लोगों ने गौर फिक्र किया भाई इससे बेहतर तरीका नहीं है क्या, तो किस नतीजे पर पहुंचे, अब जमहूरियत में मजीद इबादत हो चुकी, सही है जमहूरियत तो सही है, लेकिन इसमें किस तरह की जमहूरी निज़ाम, सरकारी हो या वो इस्लामी तो हमारी जगह लगाते रहना, आगे आएगा कि हमने इन सिस्टम के आगे इस्लामी लगा के जो है वो अपना काम निकाल दिया। ठीक है, अब इनकी ये तो हो गया सियासत, अब आप दूसरा लें, अगर आप इकॉनमी लें, पहले क्या थी मईशत, जागीरदारी निज़ाम के इतिहास से, फिर आपको पता है कि रेवोल्यूशन आया, इंडस्ट्रियल रेवोल्यूशन आया, बहुत बड़ी तब्दीली आ गई, सनती जो है मामला हो गया। अब इससे जो है वो निज़ाम पहले जो था वो यहाँ पर भी आप अगर लें जागीरदारी निज़ाम, फिर जो है यहाँ था की जमहूरियत आ गई, यहाँ पर इसकी एक शक्ल क्या है, कैपिटलिज्म। ठीक है, दूसरी शक्ल जो रशिया में आई थी, ठीक है, ये मुख्तलिफ डेवलपमेंट हुई ना, लोगों ने सोचा इस तरह की चीजें, सोशलिज्म वो मार्की वो जो तीसरा है मार्कर्टी में सोशलिज्म आ गया। अब इनकी कॉम्बिनेशन से दुनिया में निज़ाम, या جمہوری تضادی کیپٹلزم نظام آ گیا یا جمہوری تضادی اشتراکی نظام آ گیا، ٹھیک ہے، جمہوری پارلیمانی اشتراکی نظام آ گیا. اس طرح سے یہ ڈیولپمنٹ ہر شعبے میں ہوئی، اس کی کمبینیشن سے جو ہے مختلف ممالک میں مختلف نظام. ایک حصہ جو ہے انہوں نے سیاست میں لے لیا کہ بھائی بادشاہ کی ہوگی، ہمارے مسلم ممالک میں کیا رہا، زیادہ تر بادشاہی نظام رہا، یعنی ڈکٹیٹر کیپٹل اسٹیٹ رہی. اور ویسے کوئی بھی میرے خیال میں اس طرح کے اسٹیٹ تو مسلمانوں کے نہیں رہی، کہ کمیونسٹ اسٹیٹ بھی ہو اور مسلمان اسٹیٹ بھی ہو گیا ہے اور بادشاہ کی. تو یہ اس طرح ان کی کمبینیشن سے مختلف قسم کی جو ہے وہ سیاسی اور معاشی نظام دنیا میں نہیں سمجھ سکتا. کمیونزم انڈیا میں سوشلسٹ بھی ہوئی ہوتی ہے، لیکن کمیونزم میں زیادہ توجہ اس کے مالیاتی شعبے سے ہوتا ہے، اور سوشلزم میں اس کا جو ہے زیادہ معاملہ جو ہوتا ہے لوگوں کی اونرشپ پر ہوتا ہے، یعنی ساری چیزیں سوشل ہیں، یعنی پرائیویٹ اونرشپ نہیں ہے. پروڈکشن کے ذرائع سے ملتی جو ہے وہ عوامی، یہ چیز ہائی لائٹ ہوتی ہے سوشلزم. اور کمیونزم میں جو ہے وہ ہوتا ہے کہ جو ہے بادشاہت نہیں ہے یہاں پہ. تو یہ جو ہے اس طرح مختلف کمبینیشن سے مختلف قسم کے نظام دنیا میں ہیں، لیکن یہ وجود میں آئے جب لوگوں نے اپنی دنیاوی زندگی پر غور و فکر کیا. ہمیں پتہ ہے کہ اسکینڈینیوین کنٹریز میں کون سا نظام ہے، جی جمہوری نظام ہے، کیپٹلزم ہے، لیکن ساتھ ساتھ ویلفیئر اسٹیٹ ہے. نہیں بتانا یہ کہ یہ کمبینیشن ہیں جو ڈیولپ ہوئے، لوگ آگے بڑھے، صرف بادشاہ تک بھی رہے جمہوریہ نہ، صرف جمہوریت ہی رہی، اس کے بھی نظام میں ارتقا ہوا، سرداری پارلیمانی آیا. یہاں پر صرف زراعت جاگیرداری صدی نظام کیوں نہیں رہا، بلکہ اس میں کیپٹلزم آئے. کیپٹلزم کی کیا خصوصیت ہے، رائٹ آف اونرشپ ہوتا ہے. آپ کوئی کسی زمین کے مالک ہو سکتے ہیں، کسی کارخانے کے مالک ہو سکتے ہیں، کوئی کان یا مائن یا اس کے مالک ہو سکتے ہیں، جبکہ اشتراکیت میں انفرادی ملکیت نہیں ہو سکتی. ہر چیز جو ہے وہ تمام لوگوں کی ملکیت ہے، ہر آدمی کام کرے گا اور تنخواہ لے گا بس، مالک نہیں ہو سکتا. یہ نہیں ہو سکتا کارخانے کا مالک گھر میں بیٹھا اور کارخانہ چل رہا ہے مال آ رہا ہے، وہ کہتے ہیں نہیں کوئی مالک نہیں، سب کام کرو، کام سے سب کو پیسہ ملے گا. یہ اس طرح سے تو یہ ڈیولپمنٹ جو ہے وہ دنیا میں ہوئی، اور زندگی کا یہ جو نظام ہے اس پر لوگوں نے غور و فکر کیا اور اس میں ارتقا ہوا، اس میں ایولوشن ہوا، اس میں ترقی ہوئی نظام. ٹھیک ہے سلیم بھائی، میرے خیال میں تین کلاسیں نبی ہیں، اب لوگ سونا شروع ہو گئے. اسلام جو ہے اس میں دونوں کی بہترین چیزیں جو ہیں شامل ہیں. اصل میں یہ چیزیں آ رہی ہیں، اگر آپ تھوڑا سا رکیں گے تو اس پر یہاں پر بات آ رہی ہے کہ اسلام نے کس طرح اس چیز کو، جی. اور دوسری طرف حیات اخروی سری سے خارج از بحث ہو گئی، اور حیات دنیاوی گہرے غور و فکر اور شدید سوچ و وچار کا موضوع بنی، جس کے نتیجے میں مختلف امدادی تصورات اور سیاسی و معاشی نظریات وجود میں ہیں، اور ان کی تعلیف و تدوین سے مختلف نظام آئے حیات پہلے علمی اور فکری سطح پر اور پھر عالم واقعہ میں ضرور پڑی. پہلے یہ تھیوریز آئیں، پھر بچوں نے انہیں اڈاپٹ کیا اور جو ہے نظام چل کر دکھایا، اور پھر ہمیں پتہ ہے کہ وہ بھی زمانہ آیا کہ لوگوں نے چیلنج کیا کہ ہماری تہذیب سے بہتر تہذیب ہو نہیں سکتی، انسان نے جو ترقی کر لی اس سے زیادہ ترقی ہو نہیں سکتی، اتنا انہیں جو ہے اپنے ان نظاموں پر نہ جائے. پھر آگے لکھتے ہیں کہ چنانچہ اج من وجتا، کیا مطلب ہے اج من وجتا، یعنی درمیانی زمانہ جو ہے مڈل ایجز انگریزی میں ترجمہ ہوتا ہے، کہ جاگیرداری نظام کے تحت جو سیاسی و معاشی ڈھانچہ عرصے دراز سے دنیا میں رائج تھا، اس کی جگہ سیاسی میدان میں قوم پرستی، عامیت اور جمہوریت کا رواج ہوا، اور معاشی میدان میں سرمایہ داری، سوشلزم برسر کار ہوئے، اور مختلف سیاسی اور معاشی تحریکوں کا آغاز ہوا. ٹھیک ہے جناب، پہلے ڈارک ایجز میں ایک ہی نظام تھا، بادشاہی نظام، جاگیرداری نظام، लेकिन जैसे जैसे इंसान ने तरक्की की ये निज़ाम बदल के बादशाहत की जगह जो है वो जैसे हमने कहा जमहूरियत आ गई, उसके भी शेख बन गए। और जमहूरियत और आमरियत और कौमियत इनकी बुनियादों पर नए नए सियासी निज़ाम जो है वो वजूद में आने लगे। और इसी तरह मार्शी निज़ाम में भी तब्दीलियाँ आई, सोशलिज़म और कम्युनिज़म और इस तरह के मुख्तलिफ जो है वो निज़ाम जो है डेवलप हुआ। अब इस्लामी निज़ाम हयात का तसव्वुर और बीसवीं सदी ईस्वी की इस्लामी तहरीक, ये सारा दौर जो है 19वीं सेंचुरी का ज़माना है। अब अर्ली 20वीं सेंचुरी में क्या हुआ, इमरानिया के मैदान मगरब की फिक्री इर्तिका एवोल्यूशन या फिर अल्फाज सही इफ़्राद और तफ़रीद के धक्कों का असर आलम इस्लाम पर यह पड़ा कि यहाँ भी लोगों ने इस्लाम पर बतौर निज़ाम ज़िंदगी गौर व फिक्र शुरू किया और इस्लाम की ने हयात दुनियावी के मुख्तलिफ शोबों के लिए जो हिदायात दी थी इनकी तालीम व तरतीब से इस्लामी निज़ाम हयात की तदवीन हुई और साथ ही इस निज़ाम ज़िंदगी को दुनिया में अमनन नाफिज करने के लिए मुख्तलिफ ममालिक में तहरीकों का सिलसिला शुरू हुआ। तो बात जो है वो ये हो रही है कि पहले यूरोप में ये सारा सिलसिला शुरू हुआ, निज़ाम ज़िंदगी पर गौर किया गया और ये डेवलपमेंट हुई। मुसलमान बैठे हुए देख रहे थे, उन्हें नज़र आया ये तो एक हद से दूसरी हद जा रहे हैं, वहाँ से फिर तीसरी हद आ रहे हैं। पहले जो है वो कैपिटलिज्म आया, सूद जुए की वजह से हदें भलान गया, उसे न्यूट्रलाइज करने के लिए कम्युनिज्म आया, लेकिन जबरी अदल करके वो उस हद पर निकल गया। तो लोगों ने देखा कि क्या इस्लाम ने भी कुछ दिया है, क्या हमारे यहाँ ये निज़ाम मौजूद है। फिर गौर व फिक्र किया गया और मालूम हुआ कि ये तो बहुत मुतदल रास्ता है जो इस्लाम जो है वो देता है। चुनाचे इसकी तालीफ व तदवीन हुई, इस तरह निज़ाम डेवलप जो है नहीं। आपको पता है कुरान में कहीं जो है वो ये नहीं दिया गया सियासी निज़ाम यूँ होगा, इशारात मौजूद हैं, आयात मौजूद हैं और वो बुनियादी असूल मौजूद हैं। इसी तरह माशी निज़ाम यानी इकनॉमिकल सिस्टम कहीं एक जगह तो नहीं है, लेकिन उसको बताया है क्या चीज़ जो है जायज़ है, हलाल तरीके जायज़ हैं, हराम मना है, सूद मना है और ये जुआ मना है, ये बुरे काम है, तो उधर ही से डेवलप होना है निज़ाम। तो इस पर बाकायदा लोगों ने गौर व फिक्र किया और इस निज़ाम को बाकायदा मुरतब किया, इस्लाम में सियासी निज़ाम होगा क्या, उसकी बुनियादें कहाँ हैं। तो यह उजात हमने पढ़ी, उसमें बुनियादें दी हुई थी, इस्लामी दस्तूर का आइन किस तरह होगा, उसमें पहली चीज़ क्या होगी, अल्लाह और रसूल की बालादस्ती उनके अहकाम की, और फिर उसकी जज्बाती जो है बुनियाद क्या होगी, वो रसूल सल्लल्लाहु अलैहि वसल्लम की शख्सियत। तो ये मुरतब किए गए थे बात 20वीं सदी, इससे पहले जरा मुरतब नहीं थे निज़ाम, उसे इस्लामी निज़ाम हयात कहा गया। यहाँ से आ रहा था इस्लामी, तो इस्लामी निज़ाम सियासत आया, इस्लामी निज़ाम मईशत आया, इस्लामी निज़ाम मईशत आया 20वीं सदी, मुरतब हो गया। वैसे तो शुरू से था, सहाबा किराम ने उस निज़ाम पर अमल करके दिखाया, लेकिन बाकायदा किताबें डेवलप हुई, इन्हें प्रमोट किया गया। और यही वो ज़माना है जब कमों की तमाम इस्लामी दुनिया में इस्लामी अहियाई तहरीकें शुरू। हमें पता है कि ये तहरीकें जो है तकरीबन इनका ओरिजिन सेम ज़माना है। और अगर आप देखेंगे तो मजलूमी पार्टी इंडोनेशिया, अगर आप लिखना चाहें लिखते हैं, किताब में नहीं है, हिस्ट्री पढ़ने से जो है फ़ायदा हुआ है और दूसरा जो है वो जब पढ़ाया जाता है तो बहरहाल ये जिक्र आता है। मजलूमी पार्टी इंडोनेशिया, ये इस्लामी अहिया के लिए इन्होंने नारा लगाया इस्लामी निज़ाम होना चाहिए। मजलूमी मीन अगर आप लिखेंगे तो इसे आपसे यानी अच्छी तरह लिखे तो इंसान में भी पूछे जाते हैं, मजलूमी पार्टी इंडोनेशिया लिखे जरूर, ये आगे भी बनाने आप दो तीन पूछेंगे। फिर इबादुर्रहमान की तहरीक, ये लबनान में शुरू, इबादुर्रहमान मुतालबा क्या था, इस्लामी निज़ाम लेकर आओ, पहले मुसलमान और यानी मुसलमान मुल्क होना ही समझा जाता था, ये इस्लामी मुल्क है। फिर लोगों ने रियलाइज़ किया ये तो इस्लामी नाम है, मुसलमान तो मुल्क थोड़ी है, पाकिस्तान नाम रख दिया है, लेकिन एक चीज़ भी इस्लामी नहीं है। तो वो कह रहे हैं भाई ये क्या है, यहाँ इस्लामी निज़ाम लेकर आओ, हुक्मरानों से मुतालबे शुरू हुए। इसी तरह तुर्की में सैयद नौरुसी की तहरीक, सैयद नौरुसी की तहरीक इबादुर्रहमान लबनान में, तुर्की में सैयद नौरुसी की तहरीक, फिर मिस्र के अंदर अल अख़वानुल मुस्लिमीन की तहरीक, ईरान के अंदर फिदायीन की तहरीक, हिंदू पाक कॉन्फिडेंट के अंदर जमात इस्लामी की तहरीक, मिसर आएंगे क्या? अगर बहुत जोर है तो मैं हट जाता हूँ। चले आप चल नहीं रहे हैं तब तो यार कोई बात नहीं, कभी कभी अभी ज्यादातर लोग जाग रहे हैं, फायदा उठाते हैं, बहुत लंबा है हमारे। इसके बाद एक क्लियर और देखेंगे, सचिन भाई कह रहे हैं नमाज पढ़ के आ जाए फिर वो मजाक करें, इंशाल्लाह जल्दी छोड़ेंगे। ठीक है जी, ये आपने देख लिया तो ये तकरीबन बड़े बड़े इस्लामी मुल्क मिस्र में अफ़ालुल मुस्लिमीन, ईरान में फिदायीन, फिदायीन के नाम से फिदायीन, फिदायीन ईरान में, सब कॉन्टिनेंट में जमात इस्लामी, ये वो तरीके थी जिन्होंने एक ही नारा लगाया, इस्लामी निज़ाम, इस्लामी निज़ाम चाहिए। लोगों में शऊर पैदा किया कि भाई हमारा अपना निज़ाम है, ये अंग्रेज़ों के निज़ाम की मोहताज नहीं है, इनका अदालती निज़ाम दिया हुआ है, इनका सियासी निज़ाम दिया हुआ है, इनका माशी निज़ाम दिया हुआ है, हमारा अपना निज़ाम है और इनसे बेहतर है। सियासी जो है आगे बढ़ते हैं, तीसरी सदी ईस्वी की ये इस्लामी तहरीकें जो इंडोनेशिया से मिस्र तक मुतासर मुसलमान ममालिक में तकरीबन एक ही वक्त में शुरू हुई, बहुत से बहनों से एक दूसरे से बहुत मुशाबे, और ये कहना बहुत हद तक सही है कि तकरीबन एक ही तसव्वुर दीन इनकी कुछ पर काम कर रहा है और एक ही जज्बा इनमें सराहियत किए हुए हैं। और यहाँ जो है बड़ी अच्छी एक नज़म है, अलहमदिल्ला रहीम भाई जो है वो देखते थे तो मुझे भी हाथ लग गए, नईम सिद्दीकी साहब, ये भी जमात इस्लामी के बहुत पुराने लोगों में से, उन्होंने अपनी अलहदा तहरीक तहरीक इस्लामी के नाम से जो है तंजीम बना ली थी, वो लिखते हैं। और ये वाकई ये नज़म जो है बिल्कुल इस ज़माने को जो है हाईलाइट करती है कि एक ही जज्बा पूरे मुस्लिम वर्ल्ड में था, इस्लामी निज़ाम गालिब किया जाए, एक ही नारा जगह जगह मुख्तलिफ अल्फाज से लगाया जा रहा था, इस्लामी निज़ाम के अहया का नीचे आया था। अब ये शुरू के बन जो है उनका ताल्लुक हज़रत मूसा अलैहिस्सलाम, हज़रत यूसुफ़ अलैहिस्सलाम से, मैं पढ़ देता हूँ। फिरौन का वो दौर, तशद्दुद के वो करतूत, तहजीब पे हर सम से छाया हुआ ताबूत, त्यौहारों में जब जबा के लिए जाने लगे फूल, वो तिफ़्ले मासूम वो बहता हुआ ताबूत, इन मौजों से तकदीर ने मूसा को उभारा, ए नीम की मौजों न करो खौफे किनारा। जब बुर्का फरोशों ने जिसे देख लिया था, हजरत यूसुफ अलैहिस्सलाम का जिक्र करें, वो जिसके तखस्सुस पे एक इल्ज़ाम लगा था, बेजुर्म कई साल जो जिंदा में रहा था, आखिर उसी यूसुफ के लिए तख्त बिछा था, सूरज बना कनान का टूटा हुआ तारा, ए नीम की मौजों न करो खौफे किनारा। तुम मेहदी सौदान की दावत की अमी हो, बरबर की शिजात की अमीयत की अमी हो, और आज तो इख़वान की अख़ुवत की अमी हो, तारीख की हर जिंदा रिवायत की अमी हो, हर जिंदा रिवायत को करो जिंदा दोबारा, ए नींद की मौजों न करो खौफे किनारा। है एक ही नगमा कहीं ऊंचा कहीं मधम, मिल जाएंगी अमवाज से अमवाज ये बाहम, हो जाएंगे तूफानों में तूफान ये मुदगम, सोते हो अलग चाहे मगर एक है संगम, जो नारा तुम्हारा है वही नारा हमारा, ए नींद की मौजों न करो खौफे किनारा। नींद के मौजें ये मुसलमान हैं, नींद के साये से लेके साबहा के कागज, तो ये एक ही आवाज़ थी, चाहे वो मेहदी सौदानी हो, फिदायीन हो, जमात इस्लामी हो, अख़वान मुस्लिमीन हो, सबका एक नारा था, दीन का आया हमारा निज़ाम आना चाहिए। आए ना आगे बैठते हैं, पंजाब शहर में और आप यहाँ बैठे हैं, अभी ये तहरीक चल रही है, इसमें दौर आ रहे हैं, ये तो सदियों का किस्सा है, सालों में थोड़ी निकलेगा, सदियों। आपने देखा कि ये हमने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की पैदाइश से इसको पढ़ना शुरू किया यहाँ तक जी। बीसवीं सदी की ये इस्लामी तहरीकें जो इंडोनेशिया से मिस्र तक मुतासर मुसलमान ममालिक में तकरीबन एक ही वक्त में शुरू हुई, बहुत से पहलुओं से एक दूसरे से बहुत मुशाबे, और ये कहना बहुत हद तक सही है कि तकरीबन एक ही तसव्वुर दीन उनकी पुश्त पर काम कर रहा है और एक ही जज्बा इनमें सराहियत किए हुए। तो ये भी सही है कि इनकी
وجہ سے عالم اسلام میں اسلام پر کم از کم بہتر رابطہ حیات ہونے کے اعتبار سے عمومی اعتماد میں اضافہ ہوا، اور نوجوان نسل کے ذہنوں سے مغرب کی عام مروبیت میں بحیثیت مجموعی کمی واقع ہوئی۔ بہت بڑا کام ہے جو ان تحریکوں نے کیا، ورنہ مسلمان نوجوان جو ہے وہ مروب تھے اور وہ یہ دیکھتے تھے کہ کیا ان کا یہ نظام ان سے بہتر ہے، اسی لیے اتنی ترقی کر لی، کہاں دنیا انہوں نے فتح کر لی، چاند تک پہنچ گئے۔ تو یہ واقعی جو نظام لائے یہ واقعی جو ہے بہت بہترین نظام، لیکن ان تحریکوں نے جو ہے وہ واضح کیا کہ نہیں، اسلامی نظام ان سے بھی بالا تر ہے اور ان سے بہتر ہے جو نظام اللہ نے دیا ہے، جو رسول اللہ صلی اللہ علیہ وسلم کے اور صحابہ کرام کے زمانے میں تھا۔ چنانچہ عام مغربی مروبیت میں کمی واقع ہوئی اور اعتماد بحال ہوا اپنے دین کے اوپر لوگوں۔ اب اس کے جو انہوں نے مزید وضاحتیں کی ہیں اور یہ اہم ترین پیراگراف ہے جو ہم پڑھ رہے ہیں۔ مغربی فلسفہ و فکر اور تہذیب و تمدن سے مروبیت میں عمومی کمی کے کچھ دوسرے اسباب ہیں۔ ایک سبب کیا ہے سب سے بڑا؟ ابھی اس دور میں میں اور آپ آئے ہیں نا، اس میں ہم مغرب سے مروب نہیں ہیں، یعنی اس طرح مروب نہیں ہے۔ ہاں کہ جو ہے ہمارا ایک بڑا طبقہ مروب ہے، لیکن عام مسلمان جو میجورٹیز ہیں یا لوئر گروپ میں ہیں وہ اتنے مروب نہیں رہے۔ اس زمانے میں جب انگریز کا غلبہ تھا تو وہ بہت زیادہ مروبیت، کوئی طبقہ ایسا نہیں تھا جس مروبیت سے بچا ہوا ہو، اور انگریز ہمارے ماسٹر تھے آقا، اور ہمارے اندر وہ غلامی والی جو ہے حس جو ہے وہ پوری طرح چھائی ہوئی تھی، اس کا آغاز تھا بچ۔ آج تو یہ ہے کہ آپ کسی گورے کو خاطر میں نہیں لاتے اور برطانیہ میں جا کے بوٹ سامنے رکھتے ہیں وہ بوٹ پالش کرتا ہے، اس زمانے میں یہ نہیں تھا۔ ہم لوگ نوکر تھے وہ آپ تھے، اس کی خدمت ہماری ذمہ داری تھی۔ تو جو ہے اس زمانے میں جو ہے یہ تحریکیں اٹھی، اس کی تحریک ان تحریکوں کی وجہ سے ایک عمومی روح جو ہے وہ کم ہوا کہ نہیں ہمارا اپنا نظام ہے۔ اور وجوہات کیا بنی؟ ایک وجہ یہ بنی کہ مغرب کے سیاسی غلبے اور عسکری تسلط کا جو سیلاب تیزی سے آیا تھا وہ نہ صرف یہ کہ رک گیا بلکہ مختلف ممالک میں قومی تحریکوں نے اس کا رخ پھیر دیا، اور مغرب اپنی سیاسی بالا دستی کی بساط رفتہ رفتہ طے کرنے پر مجبور ہو گیا۔ دولت برطانیہ نے جس طرح رفتہ رفتہ اپنی عظمت کی بساط لپیٹی ہے وہ تو اس دور کا ایک نہایت ہی عبرت آموز واقعہ ہے۔ کہاں برطانیہ وہاں تک پہنچ گیا تھا کہ وہ یہ دعویٰ کرتے تھے کہ سورج ہماری سلطنت میں غروب نہیں ہوتا، ایک جگہ غروب ہوتا ہے دوسری جگہ طلوع ہو جاتی ہے۔ اتنی دنیا میں جو ہے وہ تقریباً نصف دنیا پر برطانیہ کی حکومت، اور کہاں برطانیہ جو ہے پاکستان سے بھی چھوٹا ملک ہے اس کا دنیا۔ تو جتنی تیزی سے یہ پھیلا تھا اتنی تیزی سے یہ سکڑ گیا۔ اسباب تو ہر جگہ ایک ہڈی پھنسا گیا ہو، جہاں جہاں برٹش نے رول کیا ہے وہاں ایک بڑا بڑا سرحدی مسئلہ چھوڑ کے گئے اور مدتوں سے لوگ لڑتے آ رہے ہیں۔ ہم 50 سال سے کشمیر پہ لڑے، اور اسی طرح جہاں جہاں ان کا آکوپیشن رہا ہے افریقہ مصر میں ابھی تک نئے پولیس ان کے قبضے میں۔ تو یہ سارے جو ہے وہ بہرحال دوسری وجہ کیا بنی؟ اور اگر یہ تحفظ اور حمایت کے پردے میں سیاسی بالا دستی اور تعاون اور امداد کے پردے میں وہاں کی تفق اور برتری کے بندر ابھی باقی ہیں، تاہم تقریباً پورا عالم اسلام مغربی طاقتوں کی براہ راست محکومی سے آزادی حاصل کر چکا تھا، اب پھر دوبارہ براہ راست تسلط کا آغاز ہو گیا۔ ٹھیک ہے، جو زمانے میں تحریر لکھی گئی تھی تمام مسلمان ممالک آزاد ہو گئے تھے، ہاں سیاسی جو مورے انہیں کے بٹھائے ہوئے تھے ان کی گولیاں انہیں کے ہاتھ میں تھیں، لیکن وہ پوشیدہ تھا جس طرح پپٹ جو ہوتا ہے، تو پپٹ چلانے والے جو ہے پردے کے سامنے نہیں ہوتے، وہ پیچھے چھپے ہوتے اور وہ پتلا ناچتا ہوا آگے نظر آ رہا تو ہوتا ہے۔ یہ حال تھا پہلے، اب جو ہے وہ انہوں نے وہ پردہ بھی ہٹا دیا، اب وہ صاف نظر آ رہا ہے کہ دنیا کون جو ہے بچا رہا، اب براہ راست تسلط بھی ہو گیا، افغانستان آکوپائی ہو چکا ہے، عراق آکوپائی ہو چکا ہے، بیروت کے اوپر جو ہے وہ حملے جاری ہیں، ایران کو تھریٹن کیا جا رہا ہے۔ تو بہرحال دوسری وجہ جو ہے بیان ہو رہی ہے کہ مغربی فکر کمزور کیوں ٹوٹا؟ جی خالد بھائی، دوسری وجہ کیا ہے؟ مغربی تہذیب و تمدن کا کھوکھلا پن تجربے سے ثابت ہو چکا ہے۔ پہلے بڑا چمکتا دمکتا چہرہ نظر آ رہا ہے، نظر کو کیرا کرتی ہے تہذیب، نظر کو کیرا کرتی ہے، ہاں نظر کو کیا
निगाह कहती है जीव अंधे हाथ से की मगर ये तन्नाई मुझे नदों की रेजा का। ठीक है जी, तो बड़े मरूब तो होता है आदमी देखकर, लेकिन जल्द अंदाजा हो गया कि खोखली लड़ी है। और खुद मगरब में महसूस किया गया कि इसकी बुनियाद गलत और तामीर कर दे। खसूसन मादा परमशाला इलाहाबाद जब अपनी मंतजी इंसाह को पहुंचा और इसकी कोख से सोशलिज्म और कम्युनिज्म ने जन्म लिया और उन्होंने इंसानियत की बची खुची इज्जत को भी सोच माशी मंदे के भेंट चढ़ाना शुरू किया, तो खुद मगरब परेशान हो गया और वहाँ भी न सिर्फ इंसानियत बल्कि दबी आवाज में रूहानियत तक का नाम दिया जाने लगा। वजह क्या है? खालिक मादा परस्ती देखें, सिर्फ जो है वो मादा परस्त आदमी बन जाए तो सबसे बड़ी जरूरत क्या है उसको? इकोनॉमिकल रीजन, तो जो है वो उसे माल आना चाहिए, उसकी जरूरतें पूरी होनी चाहिए। उसमें कैपिटलिज्म से फोकियत क्या ले गया? कम्युनिज्म, कम्युनिस्ट इंकलाब। वो कहता था ये अमीर जाले है, ये जागीरदार जाले है, इनसे जायदादें जब्त करो, तमाम इंसानों में बांटो। अब इनके लेने के देने पड़ गया, ये सरमायादार थे, जागीरदार थे, पूरी दुनिया से जूस निचोड़ लेते, खून निचोड़ लेते। अब इन्हें लगा कि ये कम्युनिज्म तो हमें बाहर ले जाएगा, तो खुद ही इन्होंने मजहब का नारा लगाया। और डॉक्टर साहब बताते हैं, ये अपना तो कुछ जो है वो मैंने नहीं करा, लेकिन वो ये बताते हैं कि खुद यूरोपीय ममालिक ने बड़ी तादाद में ग्लोरियस कुरान के नुस्खे सब कॉन्टिनेंट में तब्दील किए कि भाई अपने मजहब से जुड़ो, मजहब की तालीमात कराओ, ये कम्युनिज्म इलाजी है, ये खुदा का इंकारी, इसका मुकाबला करो, इसका रास्ता रोको। खुद जो है वो गीता को पब्लिश करा के दो में बांटा, मजहब को उबारा। ये तो वो कौम थी जो मजहब दुश्मन थी, ये तहजीब मजहब दुश्मन थी, लेकिन जब इकोनॉमिकल रीजन में जो है वो कम्युनिज्म इसके मुकाबले में खड़ा हुआ, तो उसे रोकने के लिए खुद मजहब को इन्होंने हाईलाइट किया, उसे आगे बढ़ाया, रूहानियत के खिलाफ मजहब का नाम लिया ताकि कम्युनिज्म को रोका जा सके, और उसमें कामयाबी भी आ गई। पाकिस्तान का आप देखेंगे कि नेचुरल इलाज बनता है रशिया से, बॉर्डर मिला हुआ है, पड़ोसी है, लेकिन साफ समंदर पार अमेरिका से दोस्ती, और उसके पीछे जो है यही यूरोपीय कुव्वतें थी। इसी तरह इस्लाम और कम्युनिज्म को रोका जाए, क्योंकि अगर ये मिल जाती तो एक बहुत बड़ी ताकत बन जाती। तो बहरहाल ये जो है, क्योंकि इन्होंने खुद दीन को प्रमोट किया, तो वो रोग जो था खालिस मादियत का वो टूटा। तीसरी वजह क्या बनी? ना सिर्फ ये कि कुछ साइंस की कतियत और हतमियत खत्म हो गई और कुछ नए नजरियात ने न्यूटन की तबीयत और अपनी हिस्से की बुनियादें इलाके रखी, बल्कि खुद माता को तरा तहरीर होकर कुत महज की सूरत अख्तियार कर लिया, चुनाचे माँ बनाओ तबियाती अकायद का इकरार नस्बतन आसान हो गया और मजहब को बहसीियत मजमू किसी कदर सहारा मिला। तीसरी वजह क्या बनी कि साइंस जो कहा जाता कि बस साइंस के जरिए जो चीज़ आ रही है वो असली है, वो एब्सोल्यूट है, उसमें कोई रद्दबदल नहीं हो सकता, लेकिन इसमें बड़े बड़े रद्दबदल हो गए और वो जैसे खसूसन न्यूटोनियन साइंस और इसके बाद आइंस्टाइन एरा में बहुत तजादात आए, मतलब वही मादा जिसकी बुनियादों पर पूरी साइंस खड़ी थी उसकी बुनियादें लगे, ये मान लिया गया कि मादे की हकीकत ही नहीं है, असल हकीकत एनर्जी की, तो एनर्जी से जिनों को भी प्रूव किया जा सकता है, एनर्जी का नाम लेकर फरिश्तों का भी कुछ ना कुछ मालूम किया जा सकता है। तो जो है ये जो एक रास्ता खुलिया पूरा उन चीज़ों को जो बिल्कुल ही कौम परस्ती कहलाती थी, अब उनके लिए उन्हें मानने की ग्राउंड बन गए। तो हमें मालूम है टाइम डायलेटेशन की थ्योरीज है कि कायनात में तेज तरीन चीज़ जो मुतहरिक है वो है रोशनी, रोशनी की स्पीड अगर हासिल कर ली जाए तो टाइम रुक जाता है, वहाँ से फिर मेराज का ही मामला मामला जो आसान हो गया। अब जो है क्लोनिंग का मामला आ गया, अब क्लोनिंग से हजरत ईसा अलैहिस्सलाम हालांकि अभी भी मौजूद है, क्लोनिंग से सिर्फ कोई चीज़ पैदा होती है जिसके सेल्स डाले गए और जो है उन्होंने जो है एक माँ भेड़ से उसी की जो है कॉपी पैदा की, तो मादा से मादा ही पैदा हो सकती है, लेकिन अल्लाह ताला ने एक मादा से नर को पैदा किया, हजरत ईसा अलैहिस्सलाम को पैदा किया, तो क्लोनिंग से अभी भी यानी जो इस तरह पैदा नर का टेस्ट चाहिए तो फिर पैदा हो सकता है। ठीक है, लेकिन बहरहाल वो ग्राउंड टूट गए, एक मर्द के इंटरवेंशन के बगैर भी पैदाइश मुमकिन हो गई, तो इस तरह जो है वो मौजदात पर मानना जो है वो ग्राउंड आसान हो गया, और इस तरह ये जो है बईद ख्याल और गैर बईद ख्याल गैर अपनी गैर मंतकी नहीं रहेगी मौजदात। अब इनकी तरह जो है वो इन्हें समझना इन्हें मानना आसान है। तो ये सारी वजूहत किसकी की बननी है? ये गैर भाई बस उठते तो आवाज भी सुनने अंदर नहीं जा रहा, मैं चाह रहा हूँ अंदर चला जाए आज। जी चौथा वगैरह, असल में आप देखेंगे कि जब जहालत आती है ना तो जो है उसके साथ कौम परस्ती बढ़ जाती है, जब अमल खत्म हो जाता है तो अमलियात बढ़ जाती है। तो आगे अमल करने को तैयार नहीं, अमलियात करने को तैयार, ये पढ़ लो इतनी दफा वो पढ़ लो इतनी दफा काम हो जाए। और जब इल्म हटता है जहालत आती है, जहालत के साथ खौफ डर आता है, तो हम परस्ती ये हो गया तो ये हो जाएगा, बिल्ली आगे से गुजर के ये हो गया, नमक गिर गया ये हो गया, बिल्ली रो रही है तो वो मर जाएगा, ये सारी चीज़ें आती हैं। जो है तो इसी तरह की अभी तक साइंटिफिकली कोई प्रूफ नहीं है, लोगों की शहादतें हैं कि हमने चमकती हुई चीज़ को देखा, और वो मीटियोराइट भी हो सकता है और भी कुछ हो सकता है, लेकिन बहरहाल यू एफ ओ उसी तरह की चीज़ है। अरे जी चौथी चीज़ क्या हुई, ये कि मुख्तलिफ मुसलमान ममालिक में जब आज़ादी और खुद इख्तियारी के हसूल के लिए कौमी तहरीकें थी, तो चूँकि मुस्लिम कौमियत की असास बहरहाल मजहब पर है, लिहाजा जज्बा कौमी कौमी की अंगेज यानी उसे जो है वो बढ़ाने के लिए लामहाला मजहबी जज्बात को अपील किया गया, जिससे आयाए इस्लाम के तसव्वुर को तकवीयत पहुँची। वजूहात बयान हो रही हैं कि ये मगरिब की जो मरूबियत थी मुसलमानों के ऊपर वो किस तरह कम है, क्या वजूहात आप देखेंगे, सवाल है मगरिब की मरूबियत कैसे कम हो। पहला जवाब ये कि खुद मुसलमानों ने गौर फिक्र किया और इस्लामी निज़ामी हयात डेवलप किया, उन्होंने देखा कि इस्लाम जो सियासी निज़ाम देता है, जो माशी निज़ाम देता है, माशरती निज़ाम देता है, ये बहुत बेहतर है उन निज़ामों से जो ये लोग प्रमोट करें। दूसरा क्या वजह बनी कि वो जो तेज़ी से मगरबी क़ुव्वतें आगे बढ़ रही थी वो सेकेंड वर्ल्ड वॉर के बाद सुखड़ गई और उनका इख्तियार जो है वो ख़त्म हो गया, मुसलमान ममालिक आज़ाद हो गए। और क्या वजह बनी, मगरबी तहजीब का खोखलापन साबित हो गया, लोगों ने देखा कि ये कैसे लोग हैं, इन्होंने जो है मार की आग में औरतों को भी झोंक दिया, घर बर्बाद कर दिए, बुजुर्गों की इनको जो है वो बिल्कुल जो है वो ला ताल्लुक करके कोनों में बिठा दिया, चुनाचे वो खोखलापन भी लोगों के ऊपर वाजिब हुआ, तहजीब जो है आज और ज़्यादा साबित हो रहा है। जो मल्टी नेशनल्स हैं इनके खिलाफ खुद यूरोप में लाखों लोगों ने जो है एहतजाजी जो है वो रैलियाँ निकाली हैं कि लोकल बिजनेस ही तबाह हो गया, अब वो मल्टी नेशनल्स हैं वो बिल्कुल जीरो पे भी पैसे यानी मुफ्त भी चीज़ें तकसीम करें तो उनका कुछ नहीं जाता, और लोकल जो तजारतें हैं जो छोटे छोटे बिजनेस हैं वो तबाह होते जा रहे हैं, वो उनका मुकाबला नहीं कर पाते और उनकी बिजनेस टैक्टिक जो है वो इन सबको ख़त्म करती जा रही है। इसी तरह नंबर तीन क्या हुआ कि साइंस की कतियत ख़त्म हो गई, मालूम हो गया साइंस भी गलती करती है, इसकी भी थ्योरी जो है वो चेंज हो सकती है, तो वो जो एक चीज़ थी कि नहीं साइंस पता ही है एब्सोल्यूट है वो ख़त्म हो गई। चौथा ये कि मुसलमान ममालिक जब आज़ाद हुए और उन्होंने यूरोपियन कुव्वतों के खिलाफ आज़ादी की तहरीकें उठाई तो मुसलमानों को किस नारे पर जमा किया गया, इस्लाम के नारे पर। सब कॉन्टिनेंट में ना एक जबान ना एक नसल ना जो है वो एक रंग ना एक इलाका, एक चीज़ क्या थी वो एक दीन था, चुनाचे जो है कलमा पढ़ा गया, पाकिस्तान का मतलब क्या ला इलाहा इल्लल्लाह लगाया गया, चुनाचे दीन को जो है इस तरह उरूज हासिल हुआ। ये वजूहात हैं कि मगरिब की वो जो ज़हनी मरूबियत थी उसमें कमी आई। मंदरजा बाला असबाब व अवामिल से तकवीयत पाकर आया इस्लाम क़याम हुकूमत इलाहिया और निफाज निज़ाम इस्लामी की तहरीकें मुख्तलिफ मुसलमान ममालिक में बरतरे का, ये वो इस्तलाहात हैं जो इस्तेमाल हुई पहले, आज हम इस्लामी इस्तलाह इस्तेमाल करते हैं, इजारे दीन और जो है इकामत दीन आलाए कलामतुल्लाह ये कुरान की इस्तलाहात, वरना इस्लामी इंकलाब जैसे यहाँ क़याम हुकूमत इलाहिया ये नारा दिया था अब्दुल कलाम आज़ाद रहमतुल्लाह अलैह ने, और निफाज निज़ाम इस्लामी जमात इस्लामी ने जो है इस तरह जो है ये आवाज़ लगाई, तो इस तरह मतालबा क्या था दीन को नाफिज़ किया। जिनमें कुव्वत हो, अब ये नारा ये जो नारे लगाने वाली जो तहरीकें थीं इनमें कुव्वत हो वसत और जज्बा व उमंग के अखबार से मिसर के अलाफान इस लिहाज से अहमियत है, यही आपसे खाली जगहों में पूछा जाता है, उसके ऊपर नीचे किया जाता है तो आपसे क्या मतलब। कुवत और वसत और जज्बा उमंग किसमें ज्यादा था? कुवत अफरादी ताकत ज्यादा किसमें थी? दुनिया के ज्यादा बड़े हिस्से तक कौन सी तहरीक फैली हुई थी? जज्बा किसमें ज्यादा था? वो था अफगान अरब, और क्योंकि वो बरह रास्त कुरान, उन्हें तर्जुमे की जरूरत थी, कुरान की आयत सुनाई और उनके अंदर जिहाद का जज्बा जाग गया, उमंग जाग गई, जज्बात उठ गए और नौजवान उनमें। तो ये जो है अफगान मुस्लिम और अरब वर्ल्ड बहुत कर, तो तमाम अरब वर्ल्ड में ही अफगान मुस्लिम की तहरीक जो है वो फैली, और जो पहली जो वॉर हुई अरब इसराइल वॉर 1956, उससे जो है बहरहाल अफगान से गलती होगी कि वो हालांकि उठते किस तारीख के साथ इस्लाम को नाफिज करना है, इस्लाम को दोबारा गालिब करना, लेकिन अरब इसराइल जंग में अपने आप को उन्होंने इन्वॉल्व कर दिया, इसराइल के खिलाफ लड़े और दुनिया ने देखा कि कितना जज्बा है अफगान के अंदर, यानी उन्हें किसी चीज़ की फिक्र नहीं है, इस डिग्री से लड़े कि दुनिया ने महसूस कर लिया ये बहुत बड़ा खतरा है हमारे, और बाकायदा जो है इस पूरी तहरीक को सबोताज कर दिया, हसन बन्ना को शहीद कर दिया गया। उसके बाद उनका जो भी लीडर बनता है, जैसे अब इसराइल कर रहे हैं कि वो फलस्तीनी लीडरों को खत्म कर देता है, एक लीडर आता है उसे असैसिनेट कर दिया, दूसरा आया उसे उड़ा दिया, यही काम इन्होंने किया था, और ये अफगान मुस्लिम के लीडर्स को जो है एक के बाद दूसरा तीसरा असैसिनेट करने का एक तरीका अपनाया ताकि कुवत को खत्म कर दिया। लेकिन अभी तक है अलहमदिल्ला, लेकिन उसकी वो दौर और वो जो है उसमें बहरहाल कमी आ गई। जी हाँ, अच्छा जनाब, कुवत वसत और जज्बा उमंग के एतबार से मिसर की और अफगान मुस्लिम अहम तक, लेकिन एक ठोस और मजबूत फिक्र की हासिल होने के एतबार से बड़े सभी पाक व हिंद की जमात इस्लामी को नुमाया मुकाम, और यह खसूस मौलाना मौदूदी महरूम ने जो किताबें लिखी और जो वजाहतें की, तो उससे पूरी दुनिया में जो है वो जो है अहिया दीन के जज्बे को उभारा, वरना दीन किसे समझा जाता था? महज मदद, नमाज रोजा अज़कात, यही मुसलमान इसी को दीन समझते। उन्होंने वादे किया कि नहीं, तमाम इंसानी कोशों में जो है दीन पर अमल करना जरूरी है, और जाहिर है यही कुरान का पैगाम है, यही हदीस का पैगाम है, यही काम सावर ने किया, यही नबी अकरम से इस्लाम की सीरत से साबित है, क्योंकि उसे आज की जबान में वाजे की, और वो जो कॉलेज के अंदर जैसे कुरान होने लगे, यूनिवर्सिटीज में बहस और मुबाहिस होने लगे, उसमें ये जमात इस्लामी की लिटरेचर को बहुत बड़ी हैसियत आती, और शायद आपको अंदाज़ा हो कि मौलाना मौदूदी की किताबों का अरबी में ट्रांसलेशन हुए, और पूरे अरब वर्ल्ड में हुई किताबें, उन्होंने तहरीक पैदा की, और ये कुतुब शहीद जो हैं इनकी किताबें भी आप देखेंगे कि वो उसी की तस्वीरें, और जो है बहुत ज़्यादा जो है वो मुतासर जो है वो इन तहरीकों से पूरी इस्लामी वर्ल्ड हुआ, कई ज़बानों में दुनिया की जो है उनकी किताबें ट्रांसफर। तो गोया फिक्री मरकज जो था इन अयाई तहरीकों का, वो कहाँ था? वो यहाँ सब कॉन्टिनेंट में पाक व हिंद में था, जमात इस्लामी की सूरत में, और इसका जो जोश और जज्बा और मुतहरिक जो कंपोनेंट था वो सबसे ज़्यादा कहाँ था? वो अरब वर्ल्ड में था, वो मिस्र में था। आपको शायद ये पता भी हो कि कई दफ़ा जो है अरब बुलाया गया मौलाना मौदूदी को, उन्होंने वहाँ तकरीर की लोगों ने, तो ये जो है ये गोया ये तहरीकें सारी एक ही ज़माने में होती, एक ही इनका आज़म था, गलबा दीन एक ही सोच था, और इसी के तहत इन्होंने काम किया। अच्छा जी, ये तहरीकें तकरीबन सुल यानी 1/3, अब मजीद बढ़ा लें 1/2 कर लें, 50 साल से ऊपर हो गए, ये तरीके तकरीबन निस्फ सदी से मुख्तलिफ मुसलमान मुल्कों में बरतर अमल है, और मिल्लत इस्लामी के नौजवान नस्ल के खास और काबिले जिक्र हिस्सा इनके ज़ेर असर आए, लेकिन अमलन इनमें से किसी को कोई नुमाया कामयाबी कहीं हासिल नहीं होती, बल्कि ऐसा महसूस होता है कि ये तहरीकें अपना वक्त पूरा कर चुकी हैं, और इस्लाम की नशत सानिया के ख्वाब की ताबीर का वक्त कभी नहीं आया। चुनाचे मिसर में अफगान मुस्लिम का अंदरूनी मुल्क तकरीबन खात्मा हो चुका, और इसके बाकियात सालिहात जिला वर्दी के आलम में दूल अरब की बाहमी आवेजिश के सहारे जी रहे, और आज के अरबों का जो आपस में जब प्रदेश है उसमें कभी एक मुल्क से उधर चले जाते हैं, वहाँ से जोर आता है उधर चले जाते हैं, तो ये तहरीकें इस तरह मुंतशिर हैं। रही पहले तरीर की तहरीक इस्लामी, तो इसका जज्ब आज़म पाकिस्तानी सियासत के नज़र हो चुका है,
और अब इसका मुकाम तहरी के जमहूरियत की हाशिया बरदारी से ज्यादा कुछ नहीं रहा। डॉक्टर अब खुल के कहते हैं कि ये बजाय इस्लामी अहियाई जमात के अब इस्लाम पसंद सियासी जमात हो गई, कोई सियासी रंग गलेलियाँ वो आ गई, कोई मकासद आ गए और वो जो दीनी स्पिरिट थे वो कम हो गई है। ये अब ये बात और है कि हम उसे बनाए मायूसी होनी नहीं चाहिए, लेकिन एक वादे पर नजर आ रहा है कि तहरीकी तहरीकत बात है, जलसे किए जा रहे हैं, जलसे जुलूसों में शिरकत की जा रही है, लेकिन 5 वक्त की नमाज पढ़ने वाले कारकुनान नहीं, कुरान से जुड़ने वाले कारकुनान नहीं, अपनी जात में सुन्नत को इख्तियार करने की दावत नहीं आ रही। हाँ पूरी दुनिया में इस्लामी निज़ाम नाफिज करना चाहते हैं, लेकिन अपने 6 फुट के वजूद पे 5 फुट के वजूद पे इस्लामी मामला नजर नहीं आ रहे, अपने घरों में इस्लामी माहौल नजर नहीं आ रहा, इत्तेहादी कमी बहुत ज़्यादा है। वो जो पहली 2 मंजिलें हैं उसमें बहुत शिद्दत से कमी नजर आ रही है और 3वीं मंजिल की तरफ बहुत तवज्जो है। तो ये मामला है, जाहिर है यही से तंजीम इस्लामी का भी जैसे अब जब आप कहेंगे तो जमात इस्लामी, लेकिन ये इख्तलाफ इसी वजह से हुआ कि ये सियासत ज़्यादा गालिब आ गई है और तहरीकियत अहया इस्लाम की जो बुनियादें वो कमज़ोर पड़ गई, इसलिए जो है वो तंजीम इस्लामी का जो है मुकाम बना। हमने कोशिश की कि हम उन बुनियादों पर दोबारा तवज्जो दें। असल ताल्लुक इंसान का फर्ज का ताल्लुक, अल्लाह ताला मुझसे आकर ये पूछेगा कि मैंने अपने ऊपर दीन नाफिज किया, दीन का पैगाम जो मुझ तक आया मैंने दूसरों को पहुँचाया, और अपने लिहाज के जितनी कोशिश दीन के गलबे के लिए कर सकता था वो की या नहीं, ये नहीं पूछेगा कि दीन गालिब हो गया नहीं हुआ, ये तो मेरे अख्तियार में नहीं। तो फर्ज से एक एक फर्ज को बुलाकर हिसाब किताब होगा। ठीक है जी, आगे चलते हैं। इन तहरीकों की नाकामी का सबब, बल्कि चंद लाइनें 4-5 लाइनें बची बनी हुई, इन तहरीकों की नाकामी का सबब बज़ाहिर तो ये है कि इन्होंने बेसब्री से काम लिया और अपने अपने मुल्कों में सोचने समझने वालों की मोतदबा, यानी मोतदबा जिसे कहते हैं मुनासिब तादाद के जहनों को बदले बगैर सियासत के मैदान में कदम रख लिया, जिसके नतीजे में कौमी क़यादतों और तरक्की पसंद अनासर से अब अजवा तसादुम की नौबत आ गई। लेकिन दर हकीकत इनकी नाकामी का बराह रास्त नतीजा है इनके तसव्वुर दीन की खामी और मुताले इस्लाम से नुकसान। बहुत बड़ी बात है जो यहाँ कही गई, अगर समझ आ जाए। बात ये कही गई है कि बज़ाहिर देखने में नाकामी की वजह क्या नजर आई, नाकामी ये नजर आई है कि जल्दबाजी की, अफ़वान मुस्लिमीन थोड़ी सी रुकती और ये अरब इसराइल कॉन्फ्लिक्ट में इतनी एक्सपोज नहीं हो जाती, बल्कि कोशिश करती और मिस्र के अंदर जो है गलबे की इंकलाब के लिए जो है लग जाती। इसी तरह जो है जमात इस्लामी जो है उसने देखा कि अब तो अपना मुल्क बन गया, सब लोग मुसलमान हैं और वो इस्लाम के नाम पर मुल्क बने, तो क्यों ना सियासत के मैदान में आओ, इस्लाम के नाम पर वोट मांगो, ये सब देंगे और जो है हम हुकूमत में आ जाएंगे, पार्लियामेंट में हमारी मेजॉरिटी होगी, हम जो है इस्लामी निज़ाम में बजाय तो बड़ा सही कर रहा था, लेकिन अभी जो है वो दावत का काम मजबूत तरीके से नहीं हो सका था। आज से पहले जब प्रेशर ग्रुप बने थे तो बड़े बड़े काम हो गए, राजदात मकासद जो है वो मंजूर हो गई, लेकिन जब सियासत में आए तो पार्टी बन गए। अब जो वो कौमी और सियासी पार्टियाँ थी उनके एक तरह की रकाबत होगी उनसे, फिर इस्लाम के नाम पर एक अकेली यही नहीं आई, बल्कि और भी कई जो है वो तरीके वजूद में आ गई, JUI हो गया, जमीयत उलमा इस्लाम, JUP आ गई, जमीयत उलमा पाकिस्तान और जमीयत अहले हदीस आ गई मैदान में, और तो ये सब जो है दीन के नाम पर आ गए, तो आपस में जो है वो अब किसके इस्लाम पे जो है लोग वोट दें। इसलिए अला महादा कहना पड़ा कि जो हम इस्लाम ला रहे हैं वो मुकम्मल इस्लाम है और जो दूसरे दावेदार हैं ये खामी गलती कर रहे हैं। चुनाचे यहाँ से जो है वो फसाद गालब हुआ और मुस्लिम वोट में आपस में कटा, एक दूसरे के खिलाफ जो है वो रकावत पैदा हुई और मुसलमानों का जोर टूट गया। ये है बजाय वजह, लेकिन असल वजह क्या है? डॉक्टर साहब ने कहा असल वजह ये है कि आप अगर दोबारा पढ़ें कि इनके तस्वुर दीन की खामी और मुताला इस्लाम का नौ, दीन का जो सही तस्वुर है वो उसमें कमी और इस्लाम के समझ में खामी, ये असल है। बिल्कुल इस तरह जैसे एक शागिर्द जो है, एक स्टूडेंट, अभी 15 मिनट है, 2-3 मिनट में ख़त्म कर रहा हूँ, जैसे एक स्टूडेंट जो है इम्तहानों में फेल हो गया, अब आप उससे पूछे भाई क्यों फेल हो गया, फेल तो हो गया, ये फैक्ट है, फेल हो गया, नाकाम हो गया, अब वो क्या कहेगा?
वो कहेगा कि भाई बारिश हो रही थी इसलिए कीचड़ की हर जगह में जा रहा था फिसल गया। चले भाई ये भी है। कहेगा बीमार हो गया, वो जो है लाइट चली गई थी रात को इसलिए पहन नहीं सका। ये सारे बजायर हैं। असल वजह क्या है? असल वजह यह कि पूरे साल नहीं पढ़ा, जो इल्म हासिल करना चाहिए था साल भर में वो इल्म हासिल नहीं किया, जो अपने मजमून में समा जो सहम हासिल होनी चाहिए थी वो हासिल नहीं की, इसलिए नाकाम हुआ। वो तो बाकी जाहिरी वजूहत हैं, लाइट चली गई और बीमारी हो गई और रिक्शा नहीं मिला और बस में लेट हो गया, ये तो बहाने। इसी तरह ये तहरीक अगर नाकाम हुई तो बजाय ये है कि जल्दबाजी हो गई, सही अंदाज़ा नहीं हुआ, जो है लोगों को जो है सही मुताबकत नहीं हुई, लेकिन असल वजह क्या है कि दीन का सही फिक्र इस्लाम की सही समझ में खामी है। यही अगली हेडिंग है। बात वादे होगी जब हम आगे पढ़ेंगे। और हेडिंग क्या है? ताबीर की कोताही। और ताबीर की कोताही बहुत मुनासिब हेडिंग है। ये नहीं कहा ताबीर की गलती। गलती होती है कि जो है वो ज़्यादा इधर तक चले उधर के। कोता क्या होता है? कोता होता है कमी। आपने तीन मंजिल तक जाना था, आप दूसरी मंजिल पर रुके, तो ये है कोताही, अपने मार्जिन से शॉर्ट पहन। तो ये तरीके बिल्कुल सही थी, इनका अदब सही था, लेकिन जहाँ तक जाना था वहाँ तक नहीं पहुँच सकी, शॉर्ट रही उससे, आप कह रहे हैं नियर साइडेड रही, बाला नजर तक वहाँ तक नहीं पहुँच सकी। अल्लाह ताला इसे समझने की तौफीक अदा फरमाए और आइंदा भी इस तरह के मौके हमें अदा फरमाए कि एक शख्स में ये निकल जाए। हफ्ते तक कोशिश की जा रही है ये खत्म हो जाए ताकि हम आगे बढ़े। सुबह अल्लाह होगा वही अमरीका अल्लाह इलाम का।